ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا وسندنا ومولانا محمدًا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سبحان الذي أسرى بعبده ليلا من المسجد الحرام إلى المسجد الأقصى الذي باركنا حوله لنريه من آياتنا إنه هو السميع البصير صدق الله مولانا العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين قریباً ایک سال کا زمانہ گزر گیا ہے، پھر سے ہم الحمدللہ سفر کی کارگزاری کی مجلس میں یہاں پر جمع ہوئے ہیں۔ گزشتہ سال انہی تاریخوں میں بخارا، سمرقند، ترمیز، ازبکستان کے سفر کی کارگزاری آپ حضرات کو سنائی تھی۔ اللہ تعالیٰ نے اپنا کرم فرمایا کہ اس سال شعبان کے مہینے میں اس نے بہت ہی بابرکت زمین کا سفر نصیب فرمایا، اور یہ وہ بابرکت زمین ہے جس کو خود اللہ سبحانہ و تعالیٰ نے قرآن مجید میں برکت والا فرمایا ہے، اور اللہ تعالیٰ جس زمین کو برکت والا فرما دے اس کے برکت والا ہونے پر ہمارا ایمان ہے۔ بس مل جھل کے رو رو کے اللہ سے دعائیں یہی کرنی ہیں کہ اللہ تعالیٰ اس برکت والی زمین کو مکمل طور پر مسلمانوں کے قبضے میں عطا فرمائے اور ظالموں کے شر سے اللہ سبحانہ و تعالیٰ اس کی مکمل حفاظت فرمائے۔ اصل جو قرآن مجید میں، حدیث پاک میں جس کو برکت والی زمین کہی گئی، یہ شام ہے، یعنی ملک شام۔ جو اصل ملک شام ہے، پہلی عالمی جنگ کے بعد اس کے چار حصے کر دیے گئے، उसके अंदर आजकल हम जिसको सीरिया कहते हैं, दिमिश्क दमाश्कस जिसका कैपिटल है वो भी उसी में आता है, और फलस्तीन पैलेस्टाइन पूरे पूरा ये भी मुल्के शाम का एक हिस्सा है, जॉर्डन ये भी मुल्के शाम का एक हिस्सा है, और लबनान बेरूत का इलाका ये भी मुल्के शाम का हिस्सा है। ये सब मिलाकर के मुल्के शाम होता है जिसके बरकत वाला होने की बशारत कुरान मजीद में आई है। दूसरी बात यह है कि कुरान मजीद के अंदर बहुत सारे ऐसे वाकियात हैं, किस्से हैं, जो अल्लाह ताला ने इंसानों की नसीहत और इबरत के लिए बयान फरमाए, और उन वाकियात और उन किस्सों में से बहुत सारे किस्से वो हैं जो इन्हीं इलाकों के अंदर हुए हैं। इसीलिए एक ईमान वाले के दिल की चाहत, जब भी मैं तफसीर के असबाक पढ़ाता हूँ तो दिल दिल में ख्याल आता है, ए अल्लाह तू जल्दी से उस जमीन के ऊपर ले जा कि कुरान की आयत में ये जो किस्सा हुआ वो कहाँ हुआ, वो जमीन कहाँ है, वो शहर कहाँ है, वो नहर कहाँ है, वो दरिया कहाँ है। कुरान जब पढ़ते हैं पढ़ाते हैं तफसीर और तर्जुमा तो दिल के अंदर एक जज्बात पैदा होते हैं कि उस जमीन को हमें देखना चाहिए कि जिस पाक और मुबारक जमीन पर ये वाकियात और किस्से हुए जो वाकियात अल्लाह ताला ने कुरान मजीद में बयान फरमाए। ये हमारा ईमानी तकाजा है। और दूसरी बड़ी बात ये कि मस्जिद अक्सा तो वो मुबारक मस्जिद है कि जिसमें अल्लाह ताला के तमाम नबियों ने एक साथ जमा होकर के नमाज पढ़ी है। इतनी मुबारक मस्जिद, आप अंदाजा लगाओ कि जिस मस्जिद में जमा होकर के तमाम नबी और रसूल और पैगंबर नमाज पढ़े और उसकी इमामत तमाम नबियों के सरदार हमारे आका हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम करे, वो मस्जिद कितनी बरकत वाली मस्जिद होगी। तो उसको देखने की तमन्ना और आरजू हर मुसलमान के दिल में आ सकती है, जहां एक नमाज पढ़ने की फजीलत 1000 नमाज के बराबर है, और जहां मेराज में हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ले गए, वो मुबारक सर जमीन एक तवील अरसे से अल्लाह से दुआएं भी थी और उम्मीदें कोशिशें भी चल रही थी, लेकिन कद जअलल्लाहु लिकुल्लि शयइन क़दरा, हर चीज का अल्लाह के यहां एक वक्त मुकर्रर होता है, उसी वक्त पर वो चीज होकर के रहती है। मुकद्दर में था इसी साल शाबान के महीने के अंदर वहां का सफर, अल्लाह ने अपने फजल व करम से वो सफर मुकद्दर फरमाया, ये अल्लाह का मेरे ऊपर खास फजल व करम है, अल्लाह इसको कबूल फरमाए और खैर का हिदायत का रहमत का बरकत का जरिया बनाए, और अल्लाह ताला ऐसी मुबारक जमीनों के ऊपर हरमैन शरीफैन में अल्लाह बार बार हम सबको ले जावे। मैं कोशिश करता हूँ कि तारीख और दिन के एतबार से मैं एक एक दिन के सफर की कारगुजारी आपको मुख्तसर बयान करूँ। मुख्तसर इसलिए मैं अर्ज करता हूँ कि फलस्तीन इज़राइल फिर वहाँ से तुर्की होते हुए फिर मैं वहां से सेंट्रल अमेरिका के मुल्क पनामा पहुंचा था। वहां अहबाब ने बहुत इसरार किया कि सफर की कारगुजारी सुना, तो वहां मैंने सफर की कारगुजारी बयान करना शुरू की। आप यकीन मानिए 9 दिन वहां रहा, उसमें एक जुमा भी आए, तो नौ दिन रोजाना रात को सवा से डेढ़ घंटा मुफस्सल बयान किया है और जुमा में बयान किया है, फिर भी तीन मजलिस बाकी रह गए, कारगुजारी मुकम्मल नहीं हुई। तो फिर वहां से जाकर के अफ्रीका के मुल्क मलावी में तीन मजलिस में वो कारगुजारी मुकम्मल की। तकरीबन 12 बयानों के अंदर रोजाना के सवा डेढ़ डेढ़ घंटे के बयान में उसकी कारगुजारी मैंने बयान करने की कोशिश की और अल्लाह के फजल करम से उसकी सीढ़ियां बहुत मकबूल हुई। आज भी यहां वो सीढ़ियां मौजूद है, आप मजलिस के बाद ले जाए उसको, पूरी तफसीली कारगुजारी तो उसमें आपको इंशाल्लाह सुनने को मिलेगी। यहां मैं दिन और तारीख के एतबार से आपको मुख्तसर कारगुजारी अर्ज करता हूं। अल्लाह ताला से दुआ है कि अल्लाह वक्त में बरकत अता फरमाए और मुख्तसर वक्त के अंदर मैं आपको बहुत सारी बातें सुना सकूं। 12 तारीख जून 2014 जुमेरात का दिन, सुबह सुबह तकरीबन 4:30 बजे बंबई से हमारी फ्लाइट थी रॉयल जॉर्डन एयरलाइंस के अंदर। तकरीबन 5.5-6 घंटे की फ्लाइट हम लोग जॉर्डन मुल्क के अमान शहर के इंटरनेशनल एयरपोर्ट के ऊपर हम लोग उतरे। वहां जिस कंपनी से कॉन्ट्रैक्ट किया था वहां की सब जियारतों का उनके नुमाइंदे एयरपोर्ट पर हमारे इस्तकबाल के लिए हाजिर थे। जरूरी कार्रवाई नाश्ते से फारी होकर मैंने एयरपोर्ट ही पर वो कंपनी की तरफ से जो गाइड आए हुए थे उनसे पूछा, मा हु अव्वलु बरनामजिल यौम, आज के दिन का हमारा पहला प्रोग्राम क्या है। ऐसे ऐसी जगहों की जियारतों के लिए एक उसूली बात कि मैंने अपने साथियों का जहन, 16 साथियों की जमात थी, मुसलमान के मजारात सहन ये सारी चीजें, मैंने कहा सब चीजें बाद में देखेंगे, वक्त निकलने से पहले मस्जिद अक्सा में जाकर के जोहर की नमाज पढ़नी। तो जल्दी 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 चलते चलते ओहो चारों तरफ अल्लाहु अकबर, एक से एक चीजें याद आ रही, अल्लाह ये जगह जहां मेराज में तेरे लाडले नबी तशरीफ लाए थे, ये गंदी आंखें आज उसको देख रही है, वो मुकद्दस मकाम, वो पत्थर आया जहां हुजूर ने बुराक बांधा था मेराज की रात के अंदर, वो पत्थर आया जिसको सखरे बैतुल मुकद्दस कहते हैं कि जो पहले किबला हुआ करता था और उसी की तरफ रुक करके लोग नमाज पढ़ते थे। दूसरे सुपारे के शुरू में जिसका तस्किरा है, सयकूलु सुफहाउ मिनन्नास मा वल्लाहु अन क़िबलतिहिम अल्लती कानू अलैहा قل لله المشرق والمغرب اينما تولوا فثم وجه الله, वो जगह सखरे बैतुल मुकद्दस जिसकी तरफ खड़े होकर के लोग पहले जिसकी तरफ रुक करके नमाज पढ़ते थे और जहां से हुजूर मेराज में तशरीफ ले गए थे, सब चीजें अल्लाह अकबर, ऐसा लगता था खुदाए पाक की कसम के पूरा इलाका नूरानी नूरानी है। अजीब दिल की कैफियत, कोई साथी कुछ बोल नहीं सकता, सख्ता तारी है, बस चल रहे जल्दी से मस्जिद अक्सा पहुंचो और जाकर के जोहर की नमाज अदा करो। जल्दी से 2 रकात नमाज हमने पढ़ी, चूंकि मुसाफिर थे फर्ज पढ़ी, तो वो गाइड हमको ये कह रहा था कि जल्दी करो, दरवाजा बंद होने का वक्त आ रहा है। क्या किस चीज का दरवाजा? मस्जिद अक्सा 3 है, ये जो हम लोग मस्जिद अक्सा इस वक्त उसके फोटो देखते हैं वो हजरत सुल्तान सलाहुद्दीन अय्यूबी रहमतुल्लाह अलैह ने 6वीं सदी ईस्वी के अंदर जब कुछ को फतह किया उस वक्त जो मस्जिद बनाई थी, ये तो ऊपर है और हमको नजर आती है, और हजरत सुलेमान अलैहि सलातु वसलाम ने और हजरत दाऊद अलैहि सलातु वसलाम ने जिन्नातों के पास जो मस्जिद बनवाई थी वो नीचे वाले हिस्से के अंदर है, और जिसकी बुनियाद हजरत याकूब अलैहिस्सलाम ने अपने मुबारक हाथ से रखी थी, फिर दाऊद अलैहिस्सलाम ने, फिर हजरत सुलेमान अलैहिस्सलाम ने उसकी तकमील की, और फिर मरवान ने अपने दौरे हुकूमत के अंदर उसकी तौसीह की थी, और उसी असली मस्जिद में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मेराज की रात में तमाम नबियों को इमामत करा के नमाज पढ़ाई थी। चुनांचे हम लोग नीचे उतरे, जैसे जैसे नीचे उतर रहे थे वल्लाही ऐसा लगता था कि नूर के दरिया में उतर रहे, इसलिए कि क्यों नूर नहीं होगा, जहां तमाम अंबिया जमा हुए हो वहां नूर क्यों नहीं होगा। नीचे उतरते गए उतरते गए, अजीब सुकून, अजीब नूरानियत और अजीब पुरकैफ मंजर नीचे हम लोग गए। और जाने के बाद उसके सुतून देखे, कितने बड़े बड़े सुतून होंगे। तकरीबन ये जो आपके दो दरवाजे हैं, ये पीछे के दरवाजे दो दो कर लो तो कितनी साइज होती है, और आगे की तरफ ये खिड़की के तक ले आओ, इतना जो इहाता बनता है, इतने बड़े बड़ी गोलाई का एक एक सुतून। और वो भी जो लोग कंस्ट्रक्शन लाइन के माहिर है वो समझते, वन पीस स्टोन यानी एक ही पत्थर, ये नहीं कि दो चार पत्थर जोड़े हुए, एक ही पत्थर के इतने बड़े बड़े खंबे, और वो भी नीचे से लेकर ऊपर तक। जब इतने बड़े बड़े खंबे को देखते हैं तो यकीन होता है कि इतने बड़े खंबे को बनाना और लाके लगाना ये इंसान के बस की बात नहीं है। ये हजरत सुलेमान अलैहि सलाम ने जिन्नातों के पास ही लगवाए थे। फलम्मा खर्र तबयनतिल जिन अल्लौ कानु यालमून अलगैब मा लबिसू फिल अज़ाबिल मुहीन। फिर उसके सब छत के पत्थर देखे, दूसरे खंबे देखे, बिना मुबालगा यकीन हो जाता है कि ये सब तामीरात हजरत सुलेमान अलैहि सलाम ने जिन्नातों के पास करवाई हो। उसको देखा, फिर वो जगह देखी पूरी का, बस इसी मस्जिद के अंदर मैं बस तसव्वुर की दुनिया में आदमी खो जाता है। सुभान अल्लाह, ए मालिक वो मंजर क्या होगा कि जब इस जगह पर तमाम अंबिया जमा हुए होंगे और आसमान से फरिश्ते उतर के आए होंगे और तेरे लाडले नबी ने इमामत कराई होगी, क्या वो पुरकैफ मंजर रहा होगा। उस जगह के ऊपर आदमी खो जाता है, क्या दुनिया है, भूल जाता है। और फिर हमारे गाइड ने कहा दरवाजा बंद होने वाला है, अभी तो और दो चीज नीचे मैं आपको दिखाना चाहता हूं। आगे ले गए, मरवान ने जितना हिस्से की तौसी करवाई थी मस्जिद अक्सा की वो दिखाई, का अब एक चीज और दिखानी है, और ले गया। नीचे नीचे हम लोग चलते रहे हयालल फलाह वाली जानिब के अंदर, बहुत दूर तक नीचे चले गए। फिर नीचे एक सीढ़ी चढ़े और एक सीढ़ी चढ़ के दरवाजे के अंदर से हम लोगों को देखो झांक के ये क्या है। तो देखा तो हमारे यहां बच्चों का जो घेवारा होता है पारना, जिसमें बच्चों को सुलाते, ऐसा पत्थर का बना हुआ एक छोटा सा पारना और घेवारा था और उसके ऊपर एक छत बनी हुई थी। का सब लोग देखो फिर मैं बताता हूं ये पारना और घेवारा कैसा बच्चे का। सब ने जियारत कर ली तो उसके बाद उन्होंने कहा कि ये वो घेवारा है जहां हजरत ईसा अलैहि सलाम ने सबसे पहले कलाम किया था। कुरान की सूरह मरियम के अंदर जो वाकिया मौजूद है दोनों जगह अलग है, अभी दूसरी जगह मैं आपको थोड़ी देर बाद ले जाता हूं। जहां ईसा अलैहि सलाम पैदा हुए थे वो जगह अलग, और पैदाइश के बाद हजरत मरियम हजरत ईसा को गोद में उठा करके लेके आई थी आबादी में, और आबादी में जब पहुंची मस्जिद अक्सा पर तो पूरी कौम जमा हो गई, और कौम ने जमा होकर के हजरत मरियम से पूछा था ना, फातत बिही कौमहा तहमिलो कालू या मरियम लकद जीती शैअन फरिया या उख्त हारून मा कान अबू की इम्रा सौइन वमा कानत उम्मू की बगिया। ये जो सवाल जवाब हुए थे ये उसी जगह पर। और हजरत ईसा अलैहि सलाम ने जो सबसे पहली बात बोली थी, काल इन्नी अब्दुल्लाह आतानी अल किताब वजालनी नबिया वजालनी मुबारकन अइनमा कुंतु वअवसानी बिस्सलाति वज़्ज़काति मा दुमतु हय्या وَبَرًّا بِوَالِدَتِي وَلَمْ يَجْعَلْنِي جَبَّارًا شَقِيًّا। ये पूरी तकरीर ईसा अलैहि सलाम की, का ईसा अलैहि सलाम ने अपनी मां की गोद में सोते सोते जब वो तीन दिन के मासूम बच्चे थे दूध पीना छोड़ करके जो ये बातें की थी जो अल्लाह ने कुरान में नकल फरमाई थी, ये वो मुबारक जगह है हजरत ईसा अलैहि सलाम के बातचीत करने की जगह। चुनांचे हमने उसकी जियारत की, और जियारत करने के बाद बंद होने का वक्त आ गया था इसलिए हम लोग बाहर निकल करके आ गए और पूरी मस्जिद अक्सा की जियारत की। सुल्तान सलाहुद्दीन अय्यूबी रहमतुल्लाह अलैह का बनाया हुआ मेहराब मिंबर उसकी जियारत की, और फिर कुब्बतुस सखरा देखने के लिए गए, यानी वो पत्थर जो पहले किबला था। वहां اس وقت دنیا میں تین جنتی پتھر ہیں اس وقت، ایک تو حجر اسود، یہ بھی جنت سے لایا گیا، دوسرا مقام ابراہیم، یہ بھی جنت سے لایا گیا، اور تیسرا صخرہ بیت المقدس. حدیث میں ہے کہ یہ پتھر بھی جنت میں سے لایا گیا تھا، اور وہی پہلے قبلہ تھا، اور وہیں سے نبی کریم صلی اللہ علیہ وسلم کی معراج شروع ہوئی، اور وہیں سے حضور معراج میں تشریف لے گئے. یہ جو ہم لوگ ایک گنبد دیکھتے ہیں فوٹو کے اندر، یہ گنبد مسجد اقصی کا نہیں ہے، جہاں وہ چٹان ہے مبارک چٹان، اس کے اوپر گنبد بنا ہوا ہے، اس کو کہتے ہیں قبۃ الصخرہ. قبۃن کہتے ہیں گنبد کو، صخرہ کہتے ہیں مبارک پتھر کو، اور وہاں پر بھی مسجد ہے، اس کو مسجد الصخرہ کہا جاتا ہے. وہیں سے حضور کی معراج کی ابتدا ہوئی تھی. اور یہ جو پیلا پیلا گنبد نظر آتا ہے، اس کے اوپر تقریباً 86 کلو 83 کلو سونا لگا کر کے اس کا پورا گنبد بنایا گیا ہے، جس کی وجہ سے اس کی چمک چمک جو ہے معلوم ہوتی ہے. پھر وہاں پر براق جہاں باندھا تھا وہ پتھر، پھر وہاں پر جو ہے دوسرے انبیاء علیہ السلام، حضرت شمویل علیہ السلام کا مزار ہے، اور وہ جگہ ہے جہاں بیٹھ کے سلیمان علیہ السلام فیصلے کیا کرتے تھے، اور سلیمان علیہ السلام کا انتقال جہاں ہوا تھا، اور جہاں محراب میں کھڑے ہو کر کے سلیمان علیہ السلام جناتوں سے کام کرواتے تھے، وہ جگہ بھی حیال الفلاح والی جانب میں موجود ہے. اور ایک اور مبارک جگہ جس کا ذکر قرآن میں سورہ آل عمران میں آیا ہے کہ حضرت مریم کے واسطے حضرت زکریہ علیہ السلام نے مسجد اقصی کے بالکل ساتھ ایک روم بنوایا تھا، جس کو محراب کہتے ہیں، اور جس کا ذکر قرآن میں کلما دخل علیہا زکریہ المحراب وجد عندہا رزقا قال یا مریم انا لکی ہذا قالت ہوا من عند اللہ ان اللہ یرزق من یشاء بغیر حساب. تو یہ جو روم بنوایا تھا حضرت مریم کے واسطے، اس روم کے اندر ہم لوگ گئے. میں نے کہا یہ وہ روم ہے جہاں حضرت مریم رہتی تھی، اور ان کے پاس غیبی پھل آتے تھے، اور اس غیبی پھل کو دیکھ کر حضرت زکریہ علیہ السلام نے اللہ تعالیٰ سے اولاد کی دعا مانگی تھی. تو ہم نے، میں نے ساتھیوں کو کہا کہ بھائی جن کی اولاد نہیں ہو یہاں بیٹھ کر اولاد کے لیے دعا مانگو. تو ہمارے ساتھیوں کے اندر ایک دو ساتھی ایسے کہ جن کی شادی کے بعد اب تک اولاد نہیں تھی، میں نے کہا آپ لوگ تو اہتمام سے دعا کرو یہاں بیٹھ کر کے. اللہ نے حضرت زکریہ کی اولاد کی دعا یہیں قبول فرمائی تھی، اللہ تعالیٰ تمہاری دعا بھی انشاءاللہ یہاں پر قبول فرمائیں گے. یہ سب چیزوں کی زیارت کرنے کے بعد رات ہم نے عصر، مغرب، عشاء ساری نمازیں وہیں حرم میں مقدس میں بیٹھ کر کے پڑھتے رہے، سب زیارتوں کو کرتے رہے. اور اس کے بعد جو ہے ایک خاص جگہ کہ ایک سائٹ پر ایک مسجد ہے جس کا نام ہے مسجد عمر، اور اس کے سامنے ایک چرچ ہے، پوری دنیا کے عیسائی وہاں آتے ہیں. کئی اس چرچ کے اندر حضرت عمر بھی تشریف لے گئے تھے. میں نے کہا چلو اپنے کو جانے میں کیا حرج ہے، ہم گئے اس چرچ کے اندر. تو وہاں ایک جگہ ہے جس کے بارے میں ان کے عقیدے کے مطابق قرآن کی نظر میں وہ عقیدہ غلط ہے. حضرت عیسیٰ علیہ السلام کو ان کے عقیدے کے مطابق جہاں سولی پر لٹکایا گیا تھا وہ جگہ اسی چرچ میں بتلاتے ہیں، اور سولی سے اتارنے کے بعد جہاں عیسیٰ علیہ السلام کو انہوں نے غسل دیا تھا، ایسی جو کہانی ان کے ہاں چلتی ہے وہ جگہ بھی وہاں ہے. کہا حضرت عمر تو وہاں اس لیے تشریف لے گئے تھے کہ جب بیت المقدس کی فتح کے موقع کے اوپر جب چابی لینے کے لیے عیسائی پادریوں نے حضرت عمر کو اس جگہ کے اوپر بلایا تھا، جو پورا قصہ میں نے آپ کو رمضان میں جمعہ کی نماز سے پہلے یہاں سنایا تھا اسی مسجد کے اندر جمعہ کے بیان کے اندر. تو حضرت عمر رضی اللہ تعالیٰ عنہ اس چرچ میں گئے تھے اور آپ نے وہ چابی لی تھی، لیکن نماز کا وقت ہوا حضرت عمر نے نماز نہیں پڑھی، چرچ کے بالکل سامنے ایک کھلی جگہ پر جا کر کے حضرت عمر نے نماز پڑھی تھی. تو اس جگہ پر آج مسجد عمر بنی ہوگی، اور وہاں پر ہم لوگ گئے. حضرت عمر کے انوار اور برکات آج تک اس مسجد کے اندر جو ہے معلوم ہوتے ہیں. اس کی زیارت کی سعادت اللہ نے عطا فرمائی. رات ہو گئی، ہم لوگ ہوٹل کے اوپر چلے گئے. پھر اس کے بعد اتوار کے دن 15 تاریخ کو کہا آج کہاں جانا ہے، تو بتایا کہ آج کی زیارتیں بہت ساری ہیں، قرآن کی بہت ساری یادگار ہیں، کہ آج کی اہم ترین زیارت کے اندر شہر الخلیل جانا ہے، حضرت ابراہیم علیہ الصلات والسلام کے مقدس شہر کے اندر. تو وہاں کے جو عرب احباب تھے انہوں نے کہا کہ بھائی جانے جیسا ماحول نہیں ہے، ابھی جو حالات ہیں وہ اس وقت شروع ہو چکے تھے، لیکن میں نے کہا کہ نہیں، اللہ کے نام سے یہاں تک آئے اور ابراہیم علیہ السلام کے شہر میں نہیں جاوے تو ہماری تو زندگی کی آرزویں ادھوری رہ جائے. میں نے کہا جانا ہی جانا ابراہیم علیہ السلام کے شہر کے اندر. تو اور ہمارا گائیڈ بھی بہت ہمت والا تھا، کہا کہ شیخ تم ہمت کرو میں لے جاؤں گا، اللہ کے نام سے چلو. دوسرے دن صبح میں ہم لوگ جلدی تیار ہوئے، ساتھیوں کو میں نے کہا کہ حفاظت کی جتنے وظائف ہیں سب پڑھ ڈالو، لیکن چلو چلیں گے ابراہیم علیہ السلام کے مبارک شہر کے اندر. گئے، پورا کرفیو کا ماحول، جا بجا اسرائیل کی پولیس آرمی چیکنگ کر رہے. جب شہر الخلیل پر پہنچے، واللہ اللہ کی مدد سے ہم لوگ جا سکے. پورے شہر میں کرفیو تھا اور آرمی لگی ہوئی تھی، لیکن جیسے شہر کے دروازے پر پہنچے آرمی والوں نے روکا، پوچھا کون ہے، کہا ٹورسٹ گروپ ہے. کہاں کے؟ کہا انڈین گروپ ہے. کہا جاؤ، جانے کی پرمیشن دے دی. کرفیو کے اندر اطمینان سے ہم شہر کے اندر داخل ہوئے اور حضرت ابراہیم علیہ السلام کے مبارک مسجد کی طرف آگے بڑھے. جب گئے تو ایک اونچا ٹیلا ہے، پہاڑ ہے، اس پہاڑ کے اوپر مسجد ہے، اس مسجد کے اندر اللہ اکبر حضرت ابراہیم علیہ السلام کی قبر مبارک، حضرت اسحاق علیہ السلام کی قبر مبارک، حضرت یعقوب علیہ السلام کی قبر مبارک، حضرت یوسف علیہ السلام کی قبر مبارک، اور حضرت یعقوب، حضرت ابراہیم، حضرت اسحاق، حضرت یوسف، ان سب کی قبر مبارک، اور حضرت اسحاق علیہ السلام کی بیوی کی بھی قبر مبارک، اور حضرت ابراہیم علیہ السلام کی پہلی بیوی حضرت سارہ رضی اللہ تعالی عنہا کی بھی قبر مبارک، سب کی قبریں اس مسجد کے اندر. اوہو، عجیب نورانیت. میں نے ساتھیوں سے کہا آپ کہاں ہو معلوم ہے؟ اللہ کے تمام نبیوں میں دوسرے نمبر کے نبی حضرت ابراہیم علیہ السلام کے پاس بیٹھے ہوئے. عجیب روحانی منظر تھا وہ. جب ہم لوگ گئے تو فلسطین کے معصوم معصوم بچے ہم لوگوں کو دیکھ کر کے دوڑ کر کے ملاقات کے لیے آ گئے، کئی سارے بچے. بہت دیر تک ہم ان کے، وہ ہمارے پاس بیٹھے رہے، ہم نے نماز پڑھی ظہر کی اور وہاں تلاوت کی، سال ثواب کیا. ایک ڈیڑھ گھنٹہ حضرت ابراہیم علیہ السلام کی مبارک مسجد کے اندر گزارنے کی سعادت حاصل ہوئی. راستے کے اندر اللہ کے ایک اور نبی حضرت شمعون علیہ السلام کے مزار سے بھی ہم لوگ جو ہے گزرے تھے اور گزر کر کے وہاں سے آئے تھے. واپسی میں ایک جگہ کے اوپر ہم لوگ گئے، ایک پہاڑ کے اوپر. کہا کہ یہ وہ جگہ ہے کہ جہاں حضرت عیسیٰ علیہ السلام کی پیدائش ہوئی تھی. قرآن کی سورہ مریم کے اندر جو واقعہ ہے کہ حضرت مریم غسل کرنے کے لیے مسجد اقصی کی مشرقی جانب یعنی پورو جانب کے اندر چلی گئی تھی، وہ جگہ آج تک جیسی کی ویسی موجود ہے. جہاں حضرت مریم گئی اور حضرت عیسیٰ علیہ السلام کی پیدائش ہوئی وہاں پر بھی ہم لوگ الحمدللہ پہنچے. وہاں بہت بڑا چرچ ہے، اسی لیے چرچ کے اندر جانے کی تو ہمت نہیں ہوئی، باہری سے اس مقام کی زیارت کی اور زیارت کر کے ہم لوگ آگے بڑھے. اس کے علاوہ حضرت مریم رضی اللہ تعالیٰ عنہ کی قبر مبارک ہے. پھر حضرت عیسیٰ علیہ الصلوۃ والسلام کو جہاں سے اللہ نے آسمان پر اٹھایا تھا، انی متوفیق ورافعک الیہ، آسمان پر جہاں سے اٹھایا تھا وہ جگہ، وہاں پر ایک پتھر پر آج تک قدم کے نشانات بنے ہوئے کہ اس جگہ سے حضرت عیسیٰ علیہ السلام کو آسمان کے اوپر زندہ اٹھا لیا گیا تھا. اس جگہ کی الحمدللہ زیارت کی، حضرت زکریہ علیہ السلام کے مزار مبارک کی زیارت کی، حضرت داؤد اور حضرت سلیمان علیہ الصلوۃ والسلام کی قبر کی زیارت کی. اور پھر وہاں ایک جگہ ہے، اس جگہ کے اوپر گئے تو وہاں لکھا ہوا ہے ربنا انزل علینا مائدۃ من السماء تکون لنا عیدا لأولنا وآخرنا وآیتا منک ورزقنا وانت خیر الرازقین. حضرت داؤد علیہ السلام کی قبر کے بالکل بازو میں ایک مرتبہ عیسیٰ علیہ السلام کے صحابہ کہنے لگے، حضرت آسمان سے اللہ تعالیٰ سے کوئی کھنچا ہمارے لیے اتروا دیجئے. حضرت عیسیٰ علیہ السلام نے منع بھی کیا لیکن ساتھیوں نے اصرار کیا تو عیسیٰ علیہ السلام نے دعا مانگی، وہ دعا بھی قرآن میں موجود ہے، اے اللہ آسمان سے تو جنت کا خنچا ہمارے لیے اتار دے، اور عیسیٰ علیہ السلام کی دعا قبول ہوئی اور جنت سے کھانے سے بھرے ہوئے کھنچے اتر کر کے آئے، تو جس جگہ کے اوپر وہ جنتی کھنچے اترے تھے وہ جگہ کی الحمدللہ زیارت کی۔ ساتھیوں کے پاس توشے میں جو کچھ کھانا تھا، میں نے کہا چلو یہاں بیٹھ کے کھا تو لو، جس جگہ کے اوپر کھنچے جنت کے اترے تھے وہاں ہم لوگ بیٹھتے ہیں، اپنے ہندوستان کے گانٹھیے چیوڑا وہی تو ہوتا ہے سفر میں ساتھ میں، میں نے کہا کم سے کم ہم لوگ وہی کھا لیں، اللہ سبحانہ و تعالیٰ وقت کے اوپر انشاءاللہ جنت کے کنچے بھی ہم کو کھلائیں گے۔ اس کی بھی زیارت کی، اور پھر جو ہے جبل صحیون، اسی کی نسبت سے سہونیت ہم کہتے ہیں، وہ جبل صحیون بھی دیکھنے کو ملا۔ پھر وہ دن ختم ہونے کے بعد آگے 16 تاریخ کے اندر وہاں ایک دعوت و تبلیغ سے جڑے ہوئے ایک ساتھی، ان سے مدینہ منورہ کے اندر ملاقات ہوئی، ہمارے حضرت مفتی صاحب دامت برکاتہم العالیہ سے وہ بڑی عقیدت اور محبت رکھتے ہیں، تو ان کو پہلے سے اطلاع دے دی گئی تھی، تو اس دن ہم ان کے مہمان تھے، کہا آج میں تم کو زیارت کراؤں گا، تو وہ ہم کو تیل ابیب لے گئے، اسرائیل کی کیپیٹل۔ اور میں آپ سب حضرات کو خوشخبری دوں کہ ہم لوگ تیل ابیب جب پہنچے ہیں تو وہاں پر سب سے پہلے ہم تیل ابیب کے مرکز کے اوپر پہنچے، الحمدللہ تیل ابیب کے اندر دعوت و تبلیغ کا مرکز قائم ہو چکا ہے، اور ہم لوگ جب گئے تو وہاں ہمارے جانے سے چند دن پہلے بہت بڑا اجتماع ہوا اور 6,000 آدمی اجتماع کے اندر موجود تھے، اور تقریباً 86 جماعتیں ایک چلے اور 4 مہینے کی تیل ابیب سے روانہ ہوئے۔ تو میں نے ان سے پوچھا شیخ ریاض الاجوہ سے کہ شیخ تیل ابیب میں آپ نے اجتماع کیا، کوئی روکنے والا نہیں آیا؟ تو اس نے مجھے ایمان سے بھرا ہوا جواب دیا، واللہ هو المانع، روکنے والے تو اللہ ہے، وہ نہیں روکے تو کون روک سکتا ہے؟ کہ ابھی ہمارا اجتماع مکمل ہوا، وہاں ہم مرکز پر ہم نے ظہر عصر کی نماز پڑھی۔ مرکز پہنچنے سے پہلے بیچ میں میں بھول گیا، ہم لوگ لود شہر پہلے گئے تھے، یہ لود شہر وہ ہے، مسلم شریف کی روایت کے اندر آتا ہے کہ لود شہر کے دروازے کے اوپر حضرت عیسیٰ علیہ السلام دجال کو قتل کریں گے، اسی لیے دیکھنے کی بہت تڑپ تھی۔ میں نے شیخ ریاض کو پہلے سے کہا، شیخ واللہ انا اريد اللد وزيارتها ومقتل دجال، مجھے دجال کے قتل کی جگہ تو دیکھنی دیکھنی، کسی طرح بھی لے جاؤ، حدیث میں آیا ہم یہاں تک آئے اور لود نہیں جاوے، یہ کیسے ہو سکتا ہے؟ کہا ضرور میں لے جاؤں گا۔ تو سب سے پہلے ہم لوگ لود گئے، اور باب اللد جس کے لیے حدیث میں آیا کہ اس کے دروازے کے اوپر گھر کے مائک بند ہو گئے، تو حضرت عیسیٰ علیہ الصلوۃ والسلام لود شہر کے دروازے کے اوپر دجال کو قتل کریں گے۔ ہم لوگ وہاں پہنچے لود شہر کے دروازے کے اوپر، اور وہاں ایک درخت ہے عجیب ڈراؤنا بھیانک قسم کا، کہ بس دجال اس درخت کے پیچھے چھپے گا اور حضرت عیسیٰ علیہ السلام اس جگہ کے اوپر اس کو قتل کریں گے، اور وہاں پر ایک کنواں ہے، کہا اس کے بعد اس کے اندر اس کو ڈال دیا جائے گا، کہا ابھی وہاں پر روڈ چوڑے کیے جا رہے تھے تو اس کنویں کو ختم کرنے کی بہت کوشش کی، بڑی بڑی مشینیں لگائی گئی، جے سی بی، بلڈوزر، لیکن وہ اس کنویں کو توڑنے کے اوپر کامیاب نہیں ہو سکے، تو پھر ان کو راستہ بدل لینا پڑا اور راستہ ایک سائٹ سے کر دینا پڑا۔ اللہ تعالیٰ نے وہ دونوں چیز کو جیسے کہ ویسا رکھا ہے، وہ درخت بھی اور ایک سائٹ کے اندر وہ کنواں بھی جس کے اندر دجال کو قتل کے بعد ڈالا جائے گا۔ لود شہر کا دروازہ اور یہ سب زیارت کر کے، اصل امواس شہر جہاں صحابہ کی جماعت مقیم تھی وہ ہم دیکھنے کے لیے ایک پہاڑ پر پہنچے، پورا جنگل جھاڑی اس کے اندر، وہ اسرائیل کے قبضے کے اندر آتا ہے، وہاں پہنچے جھاڑیوں کے اندر ایک پہاڑی کے اوپر، وہاں ایک چھوٹی سی مسجد، اور وہاں ہبرو عبرانی زبان میں عبارتیں لکھی ہوئی ہے اور نیچے انگریزی کے اندر وہاں لکھا ہوا تھا کہ نبی کریم صلی اللہ علیہ وسلم کے صحابہ اس عیسوی کے اندر یعنی امواس کے زمانے میں یہاں آئے تھے، اور تقریباً 25,000 صحابہ اور تابعین اسی جگہ کے اوپر انتقال کر گئے تھے اس پلیگ کی بیماری کے اندر، تعاون کے مرض کے اندر۔ اور سینکڑوں صحابہ کی وہاں پر قبریں ہیں، سینکڑوں صحابہ ایک ہی جگہ کے اوپر مدفون ہیں. تو شیخ ریاض نے کہا کہ چلو تھوڑا جھاڑیوں میں، لیکن صحابہ کے مزارات میں آپ کو بتاتا ہوں، سینکڑوں صحابہ. اس کے اندر حضرت معاذ ابن جبل رضی اللہ تعالیٰ عنہ، ان کی قبر مبارک بھی وہاں پر ہے، اور حضرت خالد ابن ولید رضی اللہ تعالیٰ عنہ کے 40 بیٹے کا وہ تعاون میں انتقال کر گئے، کہا ان کی قبریں بھی سب یہاں پر ہیں. وہ پورا احاطہ قبرستان جس میں سینکڑوں صحابہ کے مزارات جھاڑیوں کے اندر وہ موجود ہیں، اموان شہر کے اندر. انہوں نے کہا آپ دعا کروائیے. سخت دھوپ میں کھڑے کھڑے دعا کے لیے جو ہاتھ اٹھائے ہیں، تو نہ کسی کو دھوپ لگ رہی تھی نہ کسی کو گرمی لگ رہی تھی. حضرات صحابہ جہاں سوئے ہو وہاں جنت کے انوار اور رحمتیں ایسی برس رہی تھی کہ نہ دھوپ محسوس ہوئی نہ پیاس. سب ساتھی پسینے میں سرابور پورے 35 منٹ تک کھڑے کھڑے دعا کروائے، لیکن نہ کوئی اکتایا، سب کو چیخے مار مار کر کے رونا آ رہا تھا، اور سب دھاڑے مار مار کر کے رو رہے تھے. اے اللہ یہ تیرے نبی کے لاڈلے صحابہ سینکڑوں کی تعداد میں وہاں یہاں پر آرام فرما رہے، اور سب کے سب لوگ تیرے دین کے لیے نکلے اور یہاں آ کر کے سو گئے، اور قیامت تک ابدی آرام کے اندر میٹھی نیند سوئے ہوئے. ہم نے لود امواس تیل ابیب کی زیارت کرنے کے بعد شیخ ریاض کے یہاں دوپہر کا کھانا کھایا. عربوں کے یہاں تو 2-3 بیویوں کا عام رواج ہے، تو اس دن انہوں نے اپنی دوسری بیوی کے یہاں شاندار دعوت ہماری کروائی، اور اس کے بعد مجھے کہنے لگے میں آپ کو ایک اور جگہ لے جانا چاہتا ہوں واپسی سے پہلے. وہ لے گئے شہر کے باہر تیل ابیب کے اندر، ایک اونچا مینارہ بنا ہوا ہے اور ایک میدان ہے کا، وہاں جا کر کے پتا چلا اللہ کے نبی حضرت صالح علیہ الصلوۃ والسلام کا مزار مبارک یہاں پر ہے، کہ صالح علیہ الصلوۃ والسلام کی قوم پر جو عذاب آیا وہ علاقہ تو سعودی کی سرحد میں آتا ہے، لیکن عذاب کے بعد حضرت صالح علیہ السلام ہجرت کر کے یہاں تشریف لائے تھے اور زندگی کے آخری دن یہاں گزارے تھے، اور یہی حضرت صالح علیہ السلام کا انتقال ہوا. تو حضرت صالح علیہ السلام کی قبر مبارک دیکھی، اور حضرت صالح علیہ السلام کی قبر سے چند قدم چلتے ہیں تو مشہور امام الحدیث امام نسائی رحمت اللہ علیہ کا مزار بھی وہاں پر موجود ہے. حضرت امام نسائی بھی وہیں پر آرام فرما رہے حضرت صالح علیہ السلام کی قبر کے بالکل سامنے. ان کی الحمدللہ زیارت نصیب ہوئی، اور وہ دن مکمل ہوا. واپس ہم ہوٹل میں آئے، اور پھر 17 تاریخ، اس تاریخ کو ہمارا فلسطین کے اس سفر کا آخری دن تھا. کا اس دن کی زیارتوں کے بارے میں ہم نے پوچھا تو وہ تو ہمارے اصرار پر وہ سب زیارتیں طے ہوئی تھی. وہ تیل ابیب سے اور یروشلم سے بہت دور، جہاں اسرائیل بھی پورا ہو جاتا ہے، تیل ابیب، یافا اور دوسرے تمام شہروں کو پار کر کے بالکل کنارے کے اوپر جانا تھا، ملک شام کی سرحدیں شروع ہو جاتی وہاں تک جانا تھا. تو کئی گھنٹوں کا وہ سفر گاڑیاں چلتی رہی، ساتھی بھی سب تھک گئے، لیکن بیچ میں ایک جگہ آئی قریہ ناصرہ. یہ وہ گاؤں ہے کہ جہاں عیسیٰ علیہ السلام نے زندگی کے کئی سال گزارے تھے، اور اس کی وجہ سے یہ نصارہ کو نصارہ کہا جاتا ہے. وہ ناصرہ گاؤں، پورے گاؤں میں بس چرچ ہی چرچ ہے، اور عیسائی لوگ ہی آباد ہے اس شہر کے اندر. تو وہ قریہ ناصرہ کے قریب سے گزرے، میں نے کہا اندر تو جانا نہیں چونکہ آگے دوسرے ہمارے بہت سارے پروگرام ہیں. بیچ میں حضرت الیاس علیہ الصلوۃ والسلام کا مزار آیا، حضرت الیاس علیہ السلام کے مزار مبارک کی زیارت کی، اور پھر ہم لوگ اس دن کی ہماری پہلی زیارت تھی بحیرہ طبریہ کی زیارت. اس کے لیے اتنا طویل سفر کیا. یہ بحیرہ طبریہ کیا چیز ہے؟ حدیث میں دو جگہ اس کا ذکر آتا ہے. ایک ذکر تو یہ آتا ہے کہ جب یاجوج ماجوج نکلیں گے تو بحیرہ طبریہ سے گزریں گے. تو بحیرہ طبریہ ایک چھوٹا سا سمندر ہے. کیا ان کی اتنی لمبی جماعت ہوگی یاجوج ماجوج کی کہ ان کے آگے کے لوگ بحیرہ طبریہ کا سارا پانی پی جائیں گے، اور وہ ایسے کھانے پینے والے لوگ ہوں گے کہ ان کے آگے کے لوگ پورے سمندر کا پانی پی جائیں گے، اور پیچھے کے لوگ آئیں گے تو وہ آ کر کے شک کریں گے کہ یہاں پر کبھی پانی تھا کہ نہیں تھا. تقریباً 27 کلومیٹر لمبا وہ سمندر ہے، 27 کلومیٹر لمبا، اور عجیب گہرا اور چوڑا، اتنا لمبا صبر بحیرہ طبریہ. اور دوسرا ذکر آتا ہے مسلم شریف میں اس کا کہ حضرت تمیم داری رضی اللہ تعالیٰ عنہ کی جب دجال سے ملاقات ہوئی تھی, جس کا واقعہ پورا حدیث میں موجود ہے, تو دجال نے خود پوچھا تھا کہ وہ طبریہ کے سمندر میں پانی ہے کہ خشک ہو گیا, تو حضرت تمیم داری رضی اللہ تعالیٰ عنہ نے فرمایا تھا کہ ہاں ابھی پانی موجود ہے. تو دجال نے کہا تھا کہ ایک وقت آئے گا کہ اس کا پانی سوکھ جائے گا, اور جب اس کا پانی سوکھ جائے گا تو میرے چھوٹنے کا وقت قریب آ جائے گا. اور اس وقت طبریہ کا پانی سوکھ رہا ہے, بہت سوکھ گیا ہے, اور اس کے اندر حکومت کی طرف سے دوسری جگہ سے دریا میں سے پانی لا لا کر پائپوں کے ذریعے ڈالا جا رہا ہے تاکہ وہ پانی برقرار رہے, کم نہیں ہوئے, لیکن پھر بھی قدرتی وہ سوکھتا ہی چلا جا رہا ہے. وہ بحیرہ طبریہ کے کنارے پر ہم نے ظہر کی نماز پڑھی, میں نے ساتھیوں کو پوری حدیثیں سنائی, اور اس کے بعد ہم لوگ نکلے. چونکہ آج رات کو دیر تک میں جارڈن واپس پہنچنا تھا, لیکن میں نے ان سے کہا کہ مجھے تو بیسان کا نخلستان دیکھنا ہے, وہ بھی حدیث میں موجود ہے, اور عین زغر دیکھنا ہے, وہ بھی حدیث میں. انہوں نے کہا ٹھیک ہے, میں جلدی جلدی لے جاتا ہوں, بارڈر بند ہو گئی تو تم جانو. میں نے کہا کچھ نہیں, انشاءاللہ کچھ نہیں ہوگا. تو ہم لوگ چلے تو بیسان پہنچے. یہ بیسان پورے کھجوروں کی باڑیاں ہیں. بیسان کے بارے میں بھی مسلم شریف کی روایت میں ہے کہ حضرت تمیم داری رضی اللہ تعالیٰ عنہ کو خود دجال نے سوال کیا تھا کہ بیسان کے کھجوروں کے درخت پر کھجور لگ رہے کہ ختم ہو گئے, تو حضرت تمیم داری نے فرمایا تھا کہ کھجور آ رہے. تو دجال نے کہا تھا کہ ایک وقت آئے گا کہ اس کے درختوں پر پھل آنے بند ہو جائیں گے, اس وقت پر میرے نکلنے کا وقت قریب آ جائے گا. اور سنا ہے اندر تو جانے کی اجازت نہیں دیتے, بیسان کے پاس سے ہم گزرے بالکل کہ یہ بیسان اور یہ جو ہے ہم لوگ, لیکن وہ جو نخلستان ہے اندر وہاں تک جانے کی پرمیشن نہیں ملتی ہے. تو ہم لوگ وہاں کھڑے کھڑے دور سے بس میں بیٹھے بیٹھے کھجور کے درختوں کو دیکھ رہے تھے, لیکن کہیں کھجور نظر وزر آئے نہیں. تو لگتا ایسا ہے کہ اب دجال کے ظاہر ہونے کی سب علامتیں سامنے ہیں. اور پھر عین زغر, زغر حضرت نوح علیہ السلام کی بیٹی کا نام ہے, ان کے نام پر سے پانی کا چشمہ جاری ہوا ہے, اور وہ عین زغر پانی کا چشمہ, اس کے بارے میں بھی دجال نے حضرت تمیم داری سے پوچھا تھا کہ وہ زغر کے چشمے میں پانی ہے کہ نہیں ہے, تو حضرت تمیم داری نے فرمایا کہ پانی ہے. تو دجال نے پوچھا لوگ اس کے پانی سے کھیتی کرتے, کہاں کھیتی کرتے ہیں, تو دجال نے کہا تھا حضرت تمیم داری سے کہ ایک وقت آئے گا کہ وہ چشمے کا پانی سوکھ جائے گا, تب میرے نکلنے کا وقت قریب آئے گا. اور وہ عین زغر کے پاس سے بھی الحمدللہ ہم لوگ گزرے. بس یہیں آ کر کے وہ اردن ندی بحیرہ طبریہ سے ملتی ہے, دونوں کا سنگم یہی ہوتا ہے, اردن ندی بحیرہ طبریہ سے, اور یہیں پر تالوت جالوت کی جنگ کا میدان بھی موجود ہے. اور عجیب بات بتاؤں, یہ ایک عجیب جگہ یا سمندر ہے طبریہ کا, امام طبرانی وہیں پیدا ہوئے, حدیث کے مشہور امام, اور ان کی معجم جن کی مشہور حدیث کی کتاب ہے وہ وہیں طبریہ کے رہنے والے تھے. ایک طرف طبریہ سمندر, وہاں کے نہر اردن ملتی ہے, طبریہ کے دوسرے کنارے کے اوپر سیریا ہے, اور وہاں پہاڑیاں ہیں. یہ پہاڑیاں ہیں جہاں یرموک کی جنگ ہوئی تھی. حضرت نبی کریم صلی اللہ علیہ وسلم نے زندگی کا جو آخری لشکر یا روانہ فرمایا تھا حضرت اسامہ ابن زید کی امارت میں, اور وہ لشکر کی جنگ ہوئی حضرت ابوبکر صدیق کے زمانے میں, وہ جنگ یرموک کی جہاں پیش آئی, وہ وہی طبریہ سمندر کے سامنے والا علاقہ ہے, وہی پورا یرموک کا میدان جہاں پر عیسائیوں کے ساتھ صحابہ کرام کی مشہور جنگ ہوئی تھی. یہ سب جگہوں کی زیارت کر کے شام تک میں الحمدللہ بارڈر پہنچ گئے, اور واپسی جارڈن ہم لوگوں کی ہو گئی. یہ پانچ دن کا فلسطین اور جارڈن کا سفر میں نے آپ لوگوں کو مختصر عرض کر دیا. اللہ سبحانہ و تعالیٰ اس مبارک سرزمین کے سفر کو قبول فرمائے. یہ مختصر ہائی لائٹ ہے, تفصیلات سی ڈی کے اندر موجود ہے, آپ اس کو پوری سن لیں. اب چھوٹا سا سفر ترکی کا باقی رہ جاتا ہے, وہ سیکنڈوں میں سنا دیتا ہوں. وہ ایسا سفر نہیں کہ سیکنڈوں میں سنایا جائے, وہ تو ایک مستقل مجلس کا جو ہے وہ سفر ہے, لیکن اب سیکنڈوں میں عرض کر ہی دیتا ہوں. پھر ہم لوگ وہاں سے ترکی گئے, तुर्की के अंदर बहुत सारी यादगारें हैं, उसके अंदर एक हजरत अबू अय्यूब अंसारी रदी अल्लाह ताला अन्हो का मजार है। ये वो जलील कदर सहाबी के जिन्होंने 6 महीने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत की और हुजूर 6 महीने उनके घर में मेहमान रहे। हजरत अबू अय्यूब अंसारी का मजार तुर्की में इस्तंबुल में मौजूद है, उनके मजार की जियारत, और वहां तोपकापी म्यूजियम है जिसमें बेशुमार तबर्रुकात है। दुनिया के सबसे ज्यादा मुस्तनद तबर्रुकात वो तोपकापी के म्यूजियम के अंदर है। इतने तबर्रुकात तो मक्का मदीना में भी नहीं है जितने वहां पर है, इसलिए कि वो खिलाफत का मरकज रहा, इसलिए सारी दुनिया के तबर्रुकात वहां पर मौजूद है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का कुर्ता मुबारक, हुजूर की तलवार मुबारक, सहाबे किराम की तलवारें, हजरत उस्मान का कुरान, और इसी तरीके से हजरत हसन रदी अल्लाह ताला अन्हु का जुब्बा, हजरत फातिमा का जुब्बा, न जाने कितने तबर्रुकात। गज़वे उहुद में जो आप सल्लल्लाहु अलैहि वसल्लम का दांत मुबारक शहीद हुआ था, वो दांत मुबारक का टुकड़ा, आपके दाढ़ी के बाल, आपके सर मुबारक के बाल, दूसरे सहाबा के तबर्रुकात, और काबा के पुराने दरवाजे और काबा की चाबियां, सब चीजें वो म्यूजियम के अंदर मौजूद है। उसकी कारगुजारी पर तो एक मुस्तकिल बयान हो सके। और फिर इस तुर्की के अंदर एक दूसरा इलाका है, सन 2008 में हजरत मुफ्ती साहब के साथ हमारा सफर हुआ था लेकिन वहां नहीं जा सके थे, वो उर्फा का इलाका। उस उर्फा के इलाके के अंदर 5 अहम जियारतें हैं। एक हजरत इब्राहिम अलैहिस्सलाम जहां पैदा हुए थे वो जगह, दूसरी नमरूद ने इब्राहिम अलैहिस्सलाम को जहां आग में डाला था, कुलना याना रुकुनी बरदम व सलामन अला इब्राहिम, वो जगह, और नमरूद ने जो मिंजनीक लगाई थी वो जगह, हजरत अय्यूब अलैहि सलात व सलाम अपनी बीवी के साथ जहां रहते थे बीमारी के जमाने में वो जगह, और उर्कुद बिरिजलिक हादा मुगतसलुम बारिदुम व शराब, जहां वो पानी का चश्मा निकला था अल्लाह के हुक्म से, वो पानी का चश्मा, और हजरत अय्यूब अलैहिस्सलाम का घर, उनकी कबर, उनकी बीवी की कबर, हजरत यसा अलैहिस्सलाम की कबर, ये सब तुर्किया के अंदर मौजूद है। अल्हम्दुलिल्लाह इन तमाम जगहों की जियारत की सआदत नसीब हुई। अल्लाह सुबहानहु व ताला हम सबको अपने नबियों से मोहब्बत अता फरमाए, कुरान से मोहब्बत अता फरमाए, अम्बिया अलैहिस्सलाम से मोहब्बत अता फरमाए। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। नमाज की तैयारी कर ले, इंशाल्लाह 10 मिनट में नमाज तेरे साथ। माशाल्लाह सूरत शहर में से 3 साथी थे, 16 साथियों की जमात थी। मैं पहले से साथियों को चंद चीजों का मुकल्लब बना देता हूं कि भाई देखो, खाने पीने आराम के अंदर वक्त जाया नहीं करना है, वरना जो आदमी इन चीजों में लगा रहता है वो बहुत सारी खैर और जियारतों से महरूम रहता है। इसलिए मैंने एयरपोर्ट पर साथियों को कह दिया यहीं पर जो फारिग होना हो जाओ। तो मुर्शिद मुझे कहने लगे गाइड कि आज के दिन की एयरपोर्ट से पहली जियारत हमारी असहाबे काफ के मजार की है, हम वहां जाएंगे। ऐसे मैंने चलते वक्त यहां ईमेल के जरिए वो कंपनी वालों को खास ताकीद कर दी थी कि देखिए हम लोग माशाल्लाह सब तंदुरुस्त लोग हैं और हम ज्यादा से ज्यादा जियारत करेंगे, इसीलिए हमें गाड़ी और गाइड दोनों अच्छे मिलने चाहिए। हम लोग इधर उधर की तफरीहात में मार्केटों में वक्त जाया नहीं करेंगे। तो उन्होंने इस चीज की रियायत की। हम एयरपोर्ट से बाहर निकले तो सबसे पहले वहां से असहाबे कहफ की जियारत के लिए हम लोग पहुंचे। आप अंदाजा लगाओ कि एक ईमान वाले के दिल के अंदर कैसी आरजू होगी कि कुरान मजीद के 15वें सुपारे के अंदर अल्लाह ताला ने जिन नौजवानों का वाकया बयान फरमाया और पूरी तफसील के साथ अल्लाह ने वाकया बयान फरमाया, वो वाकया किस्सा जिस जगह के ऊपर पेश आया वो जगह की जियारत। हजरत मुफस्सिरीन ने तो लिखा है कि जिस जमाने के अंदर ये वाकया पेश आया तो ये गार शहर से बाहर जंगलों के अंदर वाके है। और आज की बात मैं आपसे अर्ज करूं कि अमान शहर इतना वसीह हो गया कि किसी जमाने के अंदर वो गार शहर के बाहर होगा, अब तो शहर के बिल्कुल बीच में आ चुका है। इतनी आबादी अमान शहर की बढ़ गई। तो अल्हम्दुलिल्लाह हम असहाबे काफ के गार के ऊपर पहुंचे, ठंडी हवाएं चल रही थी, तो मैंने साथियों से कहा, उलमा और हुफाज भी थे, मैंने कहा एक आदमी कुरान की आयतें पढ़ता जाए सूरह कहफ की, और मैं बैठ करके असहाबे काफ का पूरा वाकया सुनाऊंगा और बताऊंगा कि वतरशम से इजा तलात तजावरु अन काफिहिम कैसे होता है, वईजा गरबत तकरीदुहम दात शिमाल कैसे होता है, वहुम फी फजवतिम मिनहु क्या है कहां है, इस तरह जो है तरतीब होगी। तो अल्लाह ताला की मदद आई कि जॉर्डन के एक जईद आलिम दीन की गार के अंदर मुलाकात हो गई। तो मुझे तो मजा आ गया, वो भी माशाल्लाह तफसीर और हदीस के बड़े माहिर आलिम दीन थे। तो अब अरबी जबान के अंदर मैंने उनसे मुजाकरा शुरू किया और उन्होंने भी बहुत रहबरी की। आप यकीन मानिए कि कुरान मजीद की ये आयात तकरीबन 20 साल से मैं पढ़ाता हूं, उससे पहले अल्हम्दुलिल्लाह पढ़ चुका हूं, लेकिन उसकी तफसीर आयतों की सही सही जो समझ में आई तो उस जगह पहुंच करके समझ में आई कि फजवती मिनहू क्या चीज होती है और सूरज कैसे कतरा के निकलता होगा। अल्लाह ताला की शान, ये 7 नौजवान जिस गार के अंदर 309 साल सोए थे, वो गार अभी तक वैसे के वैसा मौजूद है और उन नौजवानों के अंदर मजारात भी बने हुए हैं। 7 नौजवान की 7 कब्रें मौजूद हैं और 7 कब्रों के दरमियान में वहुम फी फजवतिम मिन्हु, एक खुली जगह भी, छोटा सा गार में दाखिल होने का दरवाजा है, इतना छोटा कि एक एक आदमी अंदर बारी बारी जा सकते हैं, इतना छोटा दरवाजा, और अंदर चले जाओ तो गार बड़ा वसी और कुशादा है। और 7 नौजवानों की अंदर कब्रें बनी हुई है और एक कब्र तो इस अंदाज की है कि उसके अंदर एक सुराख है, उस सुराख में से जब हम देखते हैं तो अंदर इंसान की हड्डियों का पूरा ढांचा नजर आता है और वहां पर खुली हुई जगह जो गार में है वहां एक अलमारी रखी हुई है, उस अलमारी के अंदर बहुत सारी पुरानी चीजें हैं। उस जॉर्डन के आलिम दीन ने मुझे बताया कि शेख ये जितनी भी चीजें रखी हुई है हम लोगों के यहाँ यही मशहूर है कि ये सब इन 7 नौजवानों की मुतबर्रक चीजें हैं। उनका प्याला है, उनके बर्तन हैं, उनकी इस्तेमाल की हुई चीजें हैं, ये सब इस अलमारी में रखी हुई है। मैंने इनसे सवाल किया कि कुरान मजीद की इस आयत से ये मालूम होता है कि इस गार के अंदर एक तो दरवाजा और दूसरा कोई और खिड़की भी होनी चाहिए। तो उन्होंने कहा कि है दूसरी खिड़की भी, उन्होंने गार के पीछे वाले हिस्से में ले जाके बताई, एक छोटी सी खिड़की। आप अंदाजा लगाओ कि पूरे पहाड़ के अंदर गार और उस गार के अंदर बिल्कुल ऊपर निकलता हुआ एक छोटा सा सुराख और उसमें से दूसरी तरफ से गार के अंदर रोशनी आती है। उस आलिम दीन ने फरमाया मुझे कि वतरा शम्स इजा तलात, जब सुबह में सूरज निकलता है तो जो उसकी रोशनी कतरा के निकलती है, जिसका कुरान के आयत में जिक्र है, ये दरवाजे वाली जानिब का हिस्सा है। वईजा गरबत तकरीदुहुम दात शिमाल, डूबते वक्त पर सूरज बाई जानिब से कतरा के निकलता है। का ये वो सुराख है कि इसके ऊपर से सूरज जो है कतरा करके निकलता है। वहुम फी फजवतिम मिनहु, ये नौजवान 309 साल तक उस गार के बीच के कुशादा हिस्से के अंदर आराम से मीठी नींद सोए रहे। फिर उसने मुझे कहा कि कुरान में है, वकल्बुहुम बासितुन ज़िराइहि बिल वसीद, कि इनका कुत्ता गार के दरवाजे पर 309 साल तक वो भी बैठा हुआ रहा। का ये है दरवाजा, दरवाजे के बाहर एक चौखट है, चौखट के पास एक बड़ा पत्थर है, का इसी पत्थर के ऊपर वो कुत्ता 309 साल तक इनकी खिदमत में बैठा रहा। फिर उन्होंने मुझसे एक सवाल किया कि शेख कभी आपने एक चीज सोची कि ये कुत्ता अंदर क्यों नहीं गया, गार के बाहर ही क्यों बैठा रहा? मैंने कहा बात तो सही है, मैंने भी कभी नहीं सोचा। कहा इस वास्ते कि हदीस पाक में आता है कि जिस घर में कुत्ता होता है उस घर में रहमत के फरिश्ते नहीं आया करते। और ये सात नौजवान अल्लाह के वली थे और इनके ऊपर खुदा की रहमतें बरस रही थी, इसीलिए कि जब ये गार में आए तो उस वक्त दुआ करके आए थे, रब्बना आतिना मिन लदुनका रहमा वहैयि लना मिन अमरिना रशदा। इन्होंने खुदा से रहमत की दुआएं मांगी थी। और जिस घर में कुत्ता होता है वहां रहमत नहीं उतरती, इसीलिए अल्लाह ताला ने इस कुत्ते के दिल के अंदर ये बात डाली कि वो घर के अंदर न जाए, वो बाहर बैठा रहे और बाहर बैठ करके चौकी करे, खिदमत करे, और अंदर अल्लाह ताला की रहमत मुसलसल बरसती रहे। उस घर की जियारत की। फिर कुरान में है कि जब ये 309 साल के बाद ये नौजवान उठे तो उनकी याद के अंदर एक मस्जिद बनाने का फैसला हुआ कि नौजवानों की याद में एक मस्जिद बननी चाहिए। قال الذين غلبوا على امرهم لنتخذن عليهم مسجدا। तो अजीब अल्लाह की कुदरत, नीचे गार है और पहाड़ में इनके गार के बिल्कुल ऊपर एक मस्जिद बनी हुई है, लेकिन वो मस्जिद पुराने जमाने की हुई, इसीलिए उसकी छत वगैरह टूट गई, उसकी दीवारें पत्थर की बनी हुई तकरीबन 6-6 फीट ऊंची मौजूद है, और मस्जिद के 8 के करीब सुतून पत्थर के बने हुए, वो भी कोई आधा कोई पौना, वो वहां पर जो है सुतून खड़े हुए हैं बिल्कुल उनके गार के ऊपर। लनतखिजन नाले ही मस्जिदा, और उसके अंदर आगे मेहराब वाला भी हिस्सा मौजूद है। इस वक्त पर हुकूमत जॉर्डन ने गार के और ऊपर, ये मस्जिद से भी थोड़ा आगे, पहाड़ बहुत बड़ा है, तो ऊपर एक नई आलीशान मस्जिद बनाई है, और उस मस्जिद का नाम है मस्जिद अस्हाबिल कहफ, के गार वाले नौजवान की मस्जिद। ये दूसरी नई जदीद मस्जिद है। और कुरान मजीद में जिस मस्जिद का जिक्र है ये बिल्कुल इनके गार के फौरन ऊपर आती है। तब जाकर के सब बातें समझ में आती है, अल्लाह ये तेरे नेक बंदे तेरे दीन की हिफाजत के खातिर इस गार में आकर के छुप गए और खलवत में 309 साल तक इन्होंने जिंदगी गुजार दी। और अजीब बात, अगर इन तफसीलात को बयान करूं इसी एक मौजू पर मजलिस मुकम्मल हो जाए, लेकिन एक नुक्ता जरूर कहूंगा अपने नौजवान दोस्तों के वास्ते। वनुकल्लिबुहुम ज़ातल यमीन वज़ातश शिमाल, कि 309 साल ये नौजवान इस तरीके से सोए कि अल्लाह ताला यूं फरमाते कि हम उनको दाएं और बाएं करवट पलटा करते थे। खुदा ताला जिनकी करवटों को पलटे। मालूम हुआ कि जब नौजवान अल्लाह के दीन की फिक्र को लेकर के उठे, अपनी जिंदगी दीनदारी वाली बनाए, बुरे माहौल से अपने आप को बचाने का अज्म कर ले और उसके लिए एक तरफ हो जाए, तो अल्लाह ताला खुद उनकी करवटों को दाएं और बाएं पलटा करते हैं। मालूम हुआ कि जवानों की जवानी के जज्बात दीन के खातिर जो होते हैं वो अल्लाह की नजर में कितने प्यारे होते होंगे कि अल्लाह ने उनके लिए इतना बड़ा इंतजाम फरमा दिया। खैर, तो ये हमारी उस दिन की 12 तारीख जुमेरात के दिन की सबसे पहली जियारत थी कि असहाबे काफ के मजार के ऊपर हाजिरी हुई। उसके बाद हमने दोपहर का खाना खाया और उसके बाद आगे चले। आगे जो चले तो कई किलोमीटर का सफर करके अमान शहर से बाहर एक दूसरा छोटा शहर आया, उससे भी आगे निकले और एक और पहाड़ी इलाके की तरफ हमारी गाड़ी चलना शुरू हुई। एक ऊंचे पहाड़ के ऊपर हम लोग पहुंचे। वहां जाने के बाद पता चला कि इस जगह पर अल्लाह के नबी हजरत यूशा इब्ने नून अलैहि सलातु व सलाम का मजार है। हजरत यूशा इब्ने नून अलैहि सलातु व सलाम, इनका तस्किरा भी सूरह कहफ के अंदर हजरत मूसा अलैहि सलाम के वाकिए ही में मौजूद है। وَإِذْ قَالَ مُوسَى لِفَتَاهُ لَا أَبْرَحُ حَتَّى أَبْلُغَ مَجْمَعَ الْبَحْرَيْنِ, حضرت موسیٰ علیہ السلام جب علم کے حاصل کرنے کے لیے سفر میں نکلے تو ایک نوجوان خادم ان کے ساتھ تھے, وہ نوجوان خادم حضرت یوشع ابن نون علیہ الصلات والسلام تھے. ایک اونچے پہاڑ کے اوپر ان کا مزار, اتنا لمبا جتنی آپ کی یہ چڑگر مسجد کی یہ چوڑائی ہے اتنا لمبا ان کا مزار ہوگا. تو ساتھیوں نے مجھ سے سوال کیا کہ حضرت اتنا بڑا مزار ان کا کیسے؟ تو میں نے کہا کہ ایک احتمال تو یہ ہے کہ پچھلے زمانے کے اندر لوگوں کے بدن کی سائزیں بہت لمبی ہوا کرتی تھی. حضرت آدم علیہ السلام کا قد جو روایتوں میں آیا ہے وہ 62 ہاتھ کا قد آیا ہے. یہ تو اس امت کے لیے عمر بھی کم قد بھی کم, یہ دونوں چیزیں اس امت کے واسطے ہیں. تو ایک احتمال تو یہ کہ حضرت یوشع ابن نون کا قد اتنا بڑا ہوگا, اور دوسرا احتمال یہ بھی ہو سکتا ہے کہ چند متعدد قبریں ایک ساتھ بنائی گئی ہوں. بہرحال حضرت یوشع ابن نون علیہ الصلات والسلام کی قبر کی زیارت کی, وہاں ان کی مسجد ہے, وہاں پر ہم لوگوں نے ظہر کی نماز ادا کی. یہ ایک اونچے پہاڑ پر مزار ہے. یہاں ایک پر لطف بات یہ ہے کہ اس پہاڑ پر سے بالکل سامنے ایک وادی ہے, میدان ہے, بہت بڑا میدان, اور اس میدان کے اندر ہزاروں کی تعداد میں زیتون کے درخت ہے. میں آپ کو بتاؤں کہ فلسطین کے اندر ہم کو بتایا گیا کہ صرف فلسطین کے اندر 50 لاکھ زیتون کے درخت ہے. والتین والزیتون, خدا تعالیٰ نے قرآن مجید کے اندر اس کی قسم کھائی. اتنا پرکیف منظر لگتا ہے کہ میں اپنی زبان سے اس کو بیان نہیں کر سکتا. ایک تو ٹھنڈی, اور وہ بھی پہاڑ پر ٹھنڈی ہوا میں سب ساتھی جو ہے ٹھسک رہے تھے, لیکن اس کے باوجود کھڑے کھڑے وہ پوری وادی دیکھ رہے تھے. اور دوسری دلکش بات یہ تھی کہ جہاں وہ وادی ختم ہوتی ہے سامنے جبل القدس ہے, یعنی بیت المقدس کا پہاڑ ہے, اور اس کے بالکل سامنے سے مسجد اقصیٰ کا گنبد نظر آتا ہے. اسی لیے اس منظر کو ہم لوگ, وہ گائیڈ نے ہم کو کہا کہ تھوڑے بادل ہٹنے دو, آج بادل بہت تھے اس دن کا, بادل ہٹیں گے تو سامنے آپ کو مسجد اقصیٰ کا گنبد یہیں سے نظر آئے گا. میں نے کہا اسی کو تو دیکھنے کی بے چینی اور تڑب ہے. بہت دیر تک ہم لوگ انتظار کے اندر کھڑے رہے. پھر آگے کا ایک دوسرا اہم پروگرام تھا, وہ یہ تھا کہ حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کے دور خلافت کے اندر امواس نامی جگہ پر حضرات صحابہ کرام کی جماعت تھی, اور طاعون پلیگ کی بیماری پھیلی, اور اتنی خطرناک بیماری پھیلی کہ تقریباً 25,000 صحابہ اور تابعین اس میں شہید ہوئے ہیں اس طاعون کی بیماری کے اندر. تو یہ امواس کا جو علاقہ ہے, یہ علاقہ کچھ حصہ اس کا جارڈن میں آتا ہے, زیادہ تر حصہ اس کا فلسطین اور اسرائیل میں آتا ہے. تو ہمیں معلوم تھا, مفتی محمد رفیع صاحب دامت برکاتہم نے اپنے سفر نامہ میں نے ساتھ میں رکھا تھا اس حساب سے, کہ یہیں پر حضرات صحابہ میں سے چند صحابہ جو امواس کی جنگ میں, امواس کے پلیگ میں شہید ہوئے تھے, ان کی قبریں ہیں. اور وہ بالکل سرحدی علاقہ کہ جارڈن اور اسرائیل اور فلسطین کی سرحد جہاں لگتی ہے, کہ وہاں پر ان صحابہ کرام کے مزارات ہیں. تو ہمارے گائیڈ نے مجھے کہا کہ جلدی چلو اگر ان صحابہ کے مزار پہ چلنا ہو تو. تو ہم اتر کر کے جلدی جلدی گاڑی میں بیٹھ کر کے روانہ ہوئے. اغوار کر کے ایک علاقہ ہے, اس علاقے میں امواس میں شہید ہونے والے دو صحابی کے مزارات ہیں. ایک صحابی ہے امین ہذہ الامہ حضرت ابو عبیدہ ابن الجراح رضی اللہ تعالی عنہ. جب حضرت ابو عبیدہ ابن الجراح کے مزار پر پہنچے ہیں, خدا پاک کی قسم کھا کے کہتا ہوں, بے اختیار رونا آ جاتا ہے زار و قطار, یعنی ایسا لگتا ہے کہ اللہ کی رحمت کھلم کھلی برس رہی ہے ان کے مزار کے اوپر, حضرت ابو عبیدہ ابن الجراح کے مزار کے اوپر. ان کے مزار کے اوپر ہم بہت دیر تک کھڑے رہے, ایصال ثواب کرتے رہے, دعائیں کرتے رہے. بہت پرسکون جگہ ہے جہاں حضرت ابو عبیدہ ابن الجراح رضی اللہ تعالیٰ عنہ آرام فرما رہے. جی نہیں چاہتا کہ وہاں سے ہٹ کے چلے آگے, لیکن پروگرام میں یہ طے تھا کہ آگے اندر دیہات میں ایک اور صحابی کا مزار ہے, کا وہاں بھی جانا ہے. چنانچہ ہم لوگ نکلے, چونکہ سورج غروب ہونے کا وقت قریب آ رہا تھا, تو ایک چھوٹے سے دیہات میں پہنچے. یہ بھی امواس ہی کا علاقہ کہا جاتا ہے, تو وہاں حضرت درار ابن ازور رضی اللہ تعالی عنہ کا مزار ہے، ایک چھوٹی سی مسجد. دیکھو ان عربوں کے اندر ایک عجیب عادت ہے کہ اگر کسی نبی کی قبر ہے تو وہ گاؤں اسی نبی کے نام سے مشہور ہو جاتا ہے، کسی صحابی کا مزار ہے تو وہ گاؤں اسی صحابی کے نام سے مشہور ہو جاتا ہے. جس شہر میں حضرت ابو عبیدہ ابن الجراح کا مزار ہے اس کا نام ہی قریہ ابو عبیدہ، حضرت ابو عبیدہ کا گاؤں. جہاں حضرت زرار رضی اللہ تعالیٰ عنہ کا مزار مبارک ہے اس کا نام ہی بن گیا قریہ درار، صحابہ کے نام سے، نبیوں کے نام سے، پوری پوری بستیوں کے نام بن گئے. الحمدللہ ان دونوں صحابی کے مزار کے اوپر حاضری ہوئی، دعائیں کی، اور پھر رات کافی ہونے آئی تو ہم لوگ واپس امان شہر کے اندر پہنچے. دوسرے دن 13ویں تاریخ تھی، حضرت درار ابن ازور رضی اللہ تعالی عنہ. جی پھر دوسرے دن 13 تاریخ جمعہ کا دن تھا، تو میں نے اگلے ہی دن گائیڈ سے پوچھ لیا تھا کہ آئندہ کل ہم لوگوں کا کیا کیا پروگرام ہے، تو اس نے کہا کہ آئندہ کل سب سے پہلے ہم موتا جائیں گے. موتا یہ امان سے کافی دور ہے، کئی گھنٹوں کا سفر کرنا پڑتا ہے، اور وہاں سعودیہ کی سرحد لگتی ہے، بالکل سعودی عربیہ کی سرحد، مدینہ منورہ بالکل قریب ہو جاتا ہے. اور وہاں موتا کا نام سنا تو ماشاءاللہ ایک ایک یادیں تازہ ہو گئی. سن 8 ہجری جماد الاولی کے مہینے میں وہاں غزوہ موتا پیش آیا تھا، جس میں نبی کریم صلی اللہ علیہ وسلم نے خود تقریباً 3000 صحابہ کرام کا لشکر روانہ فرمایا تھا. چنانچہ ہم لوگ صبح میں جلدی نکل گئے، سفر کرتے 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 ہم لوگ موتا پہنچے. جمعہ کا وقت ہوا تو جامع موتا کے اندر ہم نے جمعہ کی نماز ادا کی. نماز ادا کرنے کے بعد سب سے پہلے غزوہ موتا کے 3 امیر صحابی تھے، ایک حضرت جعفر طیار رضی اللہ تعالیٰ عنہ، حضرت علی رضی اللہ تعالیٰ عنہ کے سگے بڑے بھائی، نبی کریم صلی اللہ علیہ وسلم کے سگے چچا زاد بھائی، حضرت علی سے 10 سال عمر میں بڑے، جن کو ہم جعفر طیار کہتے ہیں، یعنی جو جنت میں اڑتے ہیں، وہ حضرت جعفر بن ابی طالب رضی اللہ تعالیٰ عنہ. آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ جب یہ شہید ہو جائے تو زید بن حارثہ کے ہاتھ میں جھنڈا دے دینا. حضرت زید وہ مبارک صحابی ہے کہ پورے قرآن میں ایک ہی صحابی کا نام آیا ہے، وہ حضرت زید رضی اللہ تعالیٰ عنہ. اور جب وہ شہید ہو جائے تو کہا حضرت عبداللہ بن رواحہ رضی اللہ تعالیٰ عنہ کے ہاتھ میں جھنڈا دے دینا، اور وہ بھی شہید ہو جائے تو مسلمانوں کی مرضی، آپس میں امیر جس کو طے کرنا ہو وہ طے کر لے. اور بالکل ایسا ہی ہوا کہ سب سے پہلے حضرت جعفر طیار رضی اللہ تعالیٰ عنہ شہید ہوئے. مسجد کے بالکل پڑوس میں، موتا کی جو جامع مسجد ہے اس کے بالکل پڑوس میں حضرت جعفر رضی اللہ تعالیٰ عنہ کا مزار ہے. ہم لوگ نماز سے فارغ ہو کر کے ان کے مزار کے اوپر حاضری ہوئی. یہ بات میں قدر مشترک آپ کو بتاتا ہوں، مفتی تقی صاحب دامت برکاتہم العالیہ نے اپنے سفر نامے کے اندر ایک جملہ لکھا ہے، وہ جملہ مجھے وہاں جا کر سمجھ میں آیا. انہوں نے لکھا کہ حضرت جعفر طیار رضی اللہ تعالیٰ عنہ کے مزار کے اوپر کھڑے ہو کر کے جو روحانی سرمایہ حاصل ہوا وہ پوری زندگی کے میرے لیے ایک بہت قیمتی پونجی ہے. میں نے وہ جملہ پڑھ رکھا تھا لیکن وہ وہیں سمجھ میں آنے والی چیز ہے کہ وہاں کیا روحانی سرمایہ حاصل ہوتا ہے. عجیب دل کی کیفیت ہو جاتی ہے اور عجیب دل کا حال. ہمارے 16 کے 16 ساتھیوں کی آنکھیں دیکھی، سب کی آنکھوں میں سے دھڑ 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 آنسو بہ رہے تھے. اور ایک ساتھی نے ہمت کر کے دوسرے ساتھی کو کہا، مفتی صاحب کو کہو نہیں دعا کروا رہے، تو دعا کے لیے ہاتھ اٹھائے. آدھے گھنٹے تک تقریباً چیخے مار مار کر کے ساتھیوں نے دعا کی، اے اللہ یہ تیرے نبی کے سگے چچا زاد بھائی حضرت جعفر رضی اللہ تعالیٰ عنہ اتنے دور آ کر کے اللہ کے دین کے خاطر سو گئے، یہاں آ کر کے شہید ہو کر کے. حضرت جعفر کے مزار سے فارغ ہو کر کے ہم باہر نکلے تو عجیب اللہ کی شان دیکھو، اللہ کی مدد کیسے کیسے آتی. ہم مسجد میں تھے تو ہم لوگوں کی شکل صورت دیکھ کر کے کچھ عرب علماء آئے اور ہمارے ساتھیوں سے بات کرنے لگے، تو انہوں نے میری طرف اشارہ کیا وہاں جاؤ، تو میرے پاس آئے. और मुझे बहुत इसरार से कहने लगे, शेख आप सब लोग हमारे यहाँ खाने के लिए चलिए, आपकी दावत है हमारे, कोई पहले से इत्तिला नहीं, जान नहीं, पहचान नहीं। पहले पूछा आप कहां से आए, हिंदुस्तान से, क्यों आए? मैंने कहा कि तारीखी कुरानी मकामात और सहाबा की जियारत के लिए हम लोग आए हैं। कहा सब लोगों, मैंने कहा हम सित्ता आशारा नफर, 16 आदमी हम लोग माशाल्लाह, और ड्राइवर और गाइड 18 आदमी हमें। कहा वल्लाही माफी मुश्किल है, चलिए खाने की सबके लिए दावत। हम मस्जिद से बाहर खड़े थे हजरत जाफर के मजार पर, तो वहां दूसरे हजरात आ गए और आकर के इसरार कर रहे खाने के लिए चलिए, खाने के लिए चलिए। हजरत जाफर के मजार से फारिग होकर के एक छोटी सी पहाड़ी है, उस पहाड़ी के ऊपर हजरत जैद बिन हारिसा रदी अल्लाह तआला अन्हु का मजार है। हम लोग वहां पर हाजिर हुए, मैंने सब साथियों को सुनाया, देखो ये शख्स ये कौन है? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के बड़े चहीते, बड़े लाडले, बड़े प्यारे, और कुरान में अल्लाह ने उनका तस्किरा फरमाया, ये है जैद बिन हारिसा। देखिए कहां वतन और कहां आकर के सो गए, अल्लाह के नाम के ऊपर। फिर वहां से निकल करके कुछ कदम आगे बढ़े और जाकर के हजरत अब्दुल्ला बिन रवाहा रदी अल्लाह तआला अन्हु के मजार पर हाजिरी हुई। तीनों मुता के शहीद अमीर की कब्रों पर हाजिरी देकर के फिर हम लोग वापिस आने के लिए निकले। जहां पर ये मुता है उसके तकरीबन 25 किलोमीटर के ऊपर मदियन वाक़ है, पादिय मदियन, जिसका जिक्र कुरान मजीद में हजरत मूसा अलैहि सलाम के वाक्य में आया है। वलम्मा तवज्जह तिल्का मदियन قال عسى ربي ان يهديني سواء السبيل। ये वही मूता से तकरीबन 25 किलोमीटर के फासले के ऊपर है। तो मैंने हमारे गाइड से कहा कुछ भी हो हम तो मदियन जाके रहेंगे, जिस बस्ती में अल्लाह के नबी हजरत मूसा अलैहि सलाम ने 10 साल गुजारे। कहा मुझे तो वो जंगल देखना है जहां मूसा अलैहि सलाम बकरियां चराया करते थे, मुझे तो वो कुएं की जियारत करनी जिस कुएं का अल्लाह ने कुरान में जिक्र फरमाया। वलम्मा वरदमा अमदियन वजद अलैही उम्मतम मिनन नास यस्कून। कहा के चलो पहले जहां मूता की जंग हुई थी वो जगह अभी दिखानी बाकी है, तो शोहदा के मजारात हुए। तो हम लोग चले और उस जगह पर पहुंचे जहां मूता का मारेका हुआ था, जंग हुई थी वो जगह के ऊपर। और वहां पर असल मूता की जो जंग हुई थी उसका जो पस मंजर था कि सुले हुदेबिया के बाद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अजम के बादशाहों को दीन की दावत के खतूत लिखे थे, उसमें शुरहबील गस्सानी के नाम पर भी हुजूर ने खत लेकर के हजरत हारिस इब्ने उमेर रदी अल्लाह ताला अन्हु को भेजा था। जब वो मूता पहुंचे तो उस गस्सानी ने हजरत हारिस बिन उमेर रदी अल्लाह ताला अन्हु के साथ धोखे का मामला किया और उनको वहां पर शहीद करवा दिया था। तो जहां मूता का मारेका पेश आया था उस जगह पर हम लोग पहुंचे, उसके बिल्कुल बीच में हजरत हारिस बिन उमेर रदी अल्लाह ताला अन्हु आराम फरमा रहे थे, उनकी कब्र मुबारक और वो जगह देखी। और मुफ्ती रफी साहब दामत बरकातहुम की बात ही नकल कर देता हूं, उन्होंने लिखा है अंबिया की सरजमीन में चंद रोज उस किताब के अंदर कि मूता के मैदान के बारे में जहां ये जंग हुई थी हुजूर के जमाने में, आज 1400 साल होने आए का आज भी रात के वक्त के ऊपर वहां बहुत से लोगों को घोड़ों के दौड़ने की और तलवारों के चलने की आवाजें सुनाई देती है, आज तक कई लोगों को सुनाई देता है। उस जगह के ऊपर हम लोग काफी देर तक बैठे, जिक्र तस्बीह दुआ वगैरह के अंदर मशगूल रहे। और उसके बाद हमारे गाइड को बहुत जल्दी थी, चूंकि वो मुझे कह रहे थे कि खाना आपका बहरे मैयत के ऊपर है। मैंने कहा बहरे मैयत पर कभी खाना होए? कहा नहीं, वही तय है आप लोगों का खाना। चुनांचे हम लोग वहां से निकले, मैंने उसको कहा कि कुछ भी हो आज मैं हजरत शुएब अलैहि सलाम की वादी में तो जाकर के रहूंगा, उसके बगैर तो चारा नहीं, तुझे हम छोड़ेंगे नहीं, मदियन तो जाना ही जाना है। कहा ठीक है मैं आपको ले जाऊंगा। चुनांचे हम लोग फिर वहां से मूता की जंग जहां हुई थी उस जगह से फारिग होकर के निकले। काफी लंबा सफर, लेकिन माशाल्लाह वहां के रास्ते इतने अच्छे कि गाड़ियां इतनी तेज चलती है, 150 पौने 200 किलोमीटर की स्पीड पर पता नहीं चलता, और रास्ते भी फटाफट तय होते जाते हैं। तो हम लोग पहुंचे बहरे मैयत की जगह के ऊपर। ये बहरे मैयत क्या है? जहां हजरते लूत अलैहि सलात व सलाम की कौम के ऊपर अल्लाह का अजाब आया था, वो अजाब वाली जगह। आप यकीन मानिए कि बहरे अबी समंदर का जो सी लेवल होता है उससे तकरीबन 420 मीटर नीचाई के ऊपर ये समंदर है। दुनिया में सबसे नीची जगह वही है जहां बहरे मैयत है, डेड सी है वहां पर। यानी जब गाड़ियां उतरती है नीचे, तो कभी हवाई जहाज जब नीचे लैंड होता है तो कैसा कान में हमको लगता है, बिल्कुल कारें जब नीचे उतरती है तो कान की हालत ऐसी होती है। 420 मीटर माना दारक, इतना नीचे उतरना, गाड़ियों को उतारना। चुनांचे आहिस्ता 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 रस्ते पास करते करते गाड़ी नीचे उतरी जहां पर समंदर है। अजीब समंदर है, तकरीबन 80 किलोमीटर लंबा है और 5-6 किलोमीटर चौड़ा है। उसके एक साइड में जॉर्डन है तो दूसरी साइड के अंदर इजराइल है, एक साइड फलस्तीन है ये समंदर। और जहां अल्लाह ताला का अजाब आया हो और अल्लाह ताला के अजाब के बाद जो दरिया वजूद में आया हो उसका पानी इतना खारा है कि हमारे समंदरों के अंदर जितना खारा होता है उससे कम से कम 10 गुना ज्यादा खारा है, कम से कम 10 गुना ज्यादा। और इतना इतना गाढ़ा पानी है जैसे शकर का शीरा या असली शहद हो, इतना गाढ़ा गाढ़ा उसका पानी है। इसीलिए कोई भी आदमी उसमें डूबता नहीं है कि पानी वजनदार और हमारा वजन कम हो जाता है। कितने ही बीच में दरिया के चले जाओ कोई आदमी उसमें डूबता नहीं है। चुनांचे लोग, हजारों लोग वहां तफरी के लिए आते, अंदर नहाने के लिए भी जाते हैं। बहुत अफसोस का मकाम, नमक इतना ज्यादा कि उसकी पूरी पानी की सतह, पानी की तह नीचे वाला हिस्सा और किनारा, उसमें नमक के थड़ जमे हुए हैं। सब जगह नमक के बड़े बड़े पत्थर और गोल गोल पत्थर भी वहां बतलाए जाते हैं। और कहते हैं कि ये वही पत्थर है जिसका कुरान मजीद के अंदर तस्केरा है कि अल्लाह ताला ने लूत अलैहि सलाम की कौम के ऊपर पत्थरों की बारिश की। मुसव्वमतन इंद रब्बिक, उस पत्थर पर नाम भी लिखा रहता था कि ये फुलां जालिम को लगेगा, फुलां काफिर को लगेगा, फुलां ने नाफरमान को लगेगा। तो वो कुछ पत्थर भी आज तक वहां पर मौजूद है। ये लंबा चौड़ा खारे पानी का दरिया जिसको काला समंदर भी कहते हैं, अंग्रेजी में डेड सी कहते हैं, अरबी के अंदर उसको बहरिल मैयत कहा जाता है, वो पूरे के पूरा अजीब। यानी वहां जो पहाड़ है वो भी इतने डरावने और भयानक है कि आदमी का दिल नहीं लगे। यानी कुछ अजीब लगता है वहां जाके, खौफ डर हिरास, आदमी घबरा जाता है। आज तक यूं कहो कि अजाब के असरात उस जमीन पर मौजूद है, आज तक जिस जमीन पर अल्लाह ताला का अजाब आया। हालांकि हजारों साल हो गए उस कौम के ऊपर अजाब के आने की। कहते हैं कि ये पानी ऐसा अजीब है कि इसके अंदर मछली तो है ही नहीं, मेंढक भी उसमें जिंदा नहीं रह सकता और कोई कीड़ा भी उसमें जिंदा नहीं रह सकता, चूंकि ये अल्लाह ताला के अजाब की वजह से ये असरात है कि इसमें कोई जानवर कोई चीज उसके अंदर जिंदा नहीं रह सकती। चुनांचे उसकी जियारत करने के बाद हम लोग आगे चले तो हमें हजरत शोएब अलैहि सलात व सलाम के मजार के ऊपर जाना था। हजरत शोएब अलैहि सलात व सलाम का मजार ऐका की वादियों के अंदर है, जिसका जिक्र कुरान मजीद के अंदर आया है, कद्दब अस्हाबुल ऐकतिल मुरसलून, कि ऐका वालों ने, ऐका कहते हैं घने जंगलों को, कि ऐका वालों ने भी अल्लाह के रसूलों को जुठलाया। तो वो पूरा ऐका का जंगल आज तक जैसे के वैसा मौजूद है। और ऐका के जंगल के बिल्कुल बीच के अंदर एक जगह हजरत शोएब अलैहि सलात व सलाम का मजार मुबारक है, और उसी के एक तरफ के अंदर मदियन है। जब हम लोग वहां पर पहुंचे तो मैंने कहा देखो, ये बास तफसीरी रिवायतों के मुताबिक हजरत मूसा अलैहि सलाम के खुसर, इनकी बेटी से हजरत मूसा अलैहि सलाम का निकाह हुआ था, और ये वो मदियन है कि जहां हजरत मूसा अलैहि सलात व सलाम तशरीफ लाए اور ان مدین کے جنگلوں میں حضرت موسیٰ علیہ السلام نے 10 سال تک بکریاں چلانے کی خدمت انجام دی اور یہاں پر رہے. وہ پورا عائقہ, حضرت شعیب علیہ السلام کا مزار, حضرت موسیٰ علیہ السلام والا جنگل, اور جس کنویں سے موسیٰ علیہ السلام نے پانی نکالا تھا, جس کنویں کا اللہ نے قرآن میں ذکر فرمایا, وہ کنواں اس وقت تھوڑا سا اسرائیل کے قبضے کے اندر آتا ہے. بالکل کھڈے والی نشیبی جگہ کے اندر ہے, اتر کے جانے کے اندر بھی ڈر لگتا ہے. میں نے سوچا کہ اللہ آج کے اس زمانے میں اتر کے جانے میں ڈر لگتا ہے تو تیرے نبی حضرت موسیٰ علیہ السلام تو کیسے وہاں پر گئے ہوں گے, اور کیسے انہوں نے جا کر کے فی سبیل اللہ للہ فی اللہ ان لڑکیوں کی خدمت کی ہوگی اور ان کے جانوروں کو پانی پلایا ہوگا. وہ سب وادی وغیرہ کی ہم لوگوں نے زیارت کی اور جمعہ کی رات تقریباً ہو گئی. یہ 2 دن کی جارڈن کی زیارت الحمدللہ مکمل ہوئی. تیسرے دن یعنی 14 تاریخ کو ہم لوگوں کو فلسطین جانا تھا, اور فلسطین جانے کے لیے اسرائیل کی بارڈر ہم لوگوں کو کراس کرنی تھی. میں نے, ہمارے گائیڈ بہت دیندار تھے, انہوں نے اس دن شابان کے روزے رکھے ہوئے تھے ایام 20 کے. میں نے ان سے پوچھا کہ بھائی ایک سوال ہے میرا آپ سے, وہ بہت اچھی عربی بولتے تھے. میرا سوال یہ ہے کہ مفتی تقی صاحب دامت برکاتہم العالیہ آج سے 10 سال پہلے جارڈن تشریف لائے تھے اور یہ 11ویں سال ہم لوگ آ رہے ہیں. حضرت مفتی صاحب نے اپنے سفر نامے میں لکھا ہے کہ جارڈن کے مسلمانوں میں داڑھی کا عام رواج ہے, عورتوں میں برقعے کا اور پردے کا عام رواج ہے, مسجد نمازیوں سے بھری ہوئی رہتی ہے. میں نے کہا ٹھیک, 10 سال کے بعد ہم دیکھ رہے ہیں تو تینوں چیز جو ہے کچھ بھی نظر نہیں آتی. نہ ہماری مسلمان بہنوں میں پردہ نظر آتا ہے, بلکہ بالکل ویسٹرن کلچر نظر آتا ہے, مردوں میں داڑھی بھی نہیں دکھتی. مسجد کے اندر نمازی بھی جتنے ہونے چاہیے اتنے نظر نہیں آتے, کیا وجہ؟ تو ہمارے گائیڈ بہت دیندار تھے, انہوں نے تھوڑی دیر سوچا اور اس کے بعد مجھے کہا شیخ میں آپ کو بتاؤں اس کی کیا وجہ ہے. کہا جس دن سے ہمارے ملک میں انٹرنیٹ اور موبائل آئے, ان دونوں چیزوں نے آ کر ہمارے ملک کی دینداری کو ختم کر ڈالا. یہ 2 بڑے فتنے ہمارے ملک میں جس دن آئے, انٹرنیٹ اور موبائل, اس نے آ کر کے ہماری عورتوں کے پردے ختم کیے, ہمارے مردوں کے اوپر سے داڑھی ختم کر دی, اور مسجدوں کے اندر سے نمازیوں کو ختم کر ڈالا. کہ یہ سب سے بڑے 2 فتنے ہمارے ملک کے اندر ہیں. اس کے بعد سنیچر کے دن الصباح ہم لوگ فلسطین جانے کے لیے نکلے. تو جب جارڈن کی بارڈر جہاں پوری ہوتی ہے اور فلسطین کی بارڈر شروع ہوتی ہے, وہیں پر اسرائیل کی حکومت کی طرف سے بارڈر سیکورٹی فورس, آرمی, لشکر وغیرہ لگا رہتا ہے, اور وہی لوگ امیگریشن اور کسٹم کرتے ہیں, اور سب کچھ چیکنگ ویکنگ وہیں پر ہوتی ہے. ہم کو ساتھیوں نے ڈرایا تھا کہ بہت سخت چیکنگ ہوتی ہے اور بہت مشکل امیگریشن ہوتا ہے. کہا ٹھیک ہے, ہم لوگ ضروری سامان ایک چھوٹی بیگ میں بھر کے لے کر کے گئے تھے. تو جب ہم لوگ جارڈن کی بارڈر پاس کر کے فلسطین کی بارڈر میں داخل ہو رہے تو بیچ میں ایک چھوٹی سی ندی آئے, چھوٹی سی. کتنی چھوٹی ندی؟ تقریباً 12-15 فٹ اس کی چوڑائی ہوگی, اتنی چھوٹی سی ندی, اور کوئی خاص پانی بھی نہیں, معمولی سا پانی. لیکن وہ نہر اور وہ ندی کون سی تھی؟ سبحان اللہ, قرآن مجید میں کم از کم 3 جگہ پر اس ندی کا تذکرہ آیا ہے. سب سے پہلے تو شروع پارے کے اندر, فلما فصل طالوت بالجنود قال ان اللہ مبتلیکم بنہر فمن شرب منہ فلیس منی ومن لم یطعمہ فانہ منی. یہ جو قرآن میں طالوت جالوت کی جنگ کا واقعہ آیا اور اس میں جس ندی کا ذکر آیا, وہ ندی مفسرین کے اتفاق کے ساتھ اردن کی ندی ہے, اور یہ وہ ندی ہے جس کو ہم لوگ پار کر رہے تھے. تو میں نے اپنے گائیڈ سے کہا پلیز ہم لوگوں کو یہ ندی تو دیکھنی ہے, اس کا پانی بھی پینا ہے, قرآن میں اللہ نے اس کا ذکر فرمایا. تو اس نے کہا کہ یہ اسرائیل کی سیکیورٹی والے آپ کو اترنے نہیں دیں گے, میں گاڑی رکوا دیتا ہوں, آپ گاڑی میں بیٹھے بیٹھے اچھی طرح زیارت کر لو, آگے موقع آئے گا آپ کو فلسطین اسرائیل میں کہ وہاں اس ندی کو آپ اطمینان سے دیکھ سکو گے. میں نے کہا ٹھیک ہے. تو یہ ہے اردن ندی جس کا قرآن میں ایک تو یہاں پر ذکر آیا اور دوسرا سورہ روم کے شروع کے اندر الف لام میم غلبت الروم فی ادن الارض وهم من بعد غلبهم سیغلبون. یہ ادن الارض جو قرآن میں آیا کہ وہاں پر ایک زبردست جنگ ہوئی تھی جس کا ذکر قرآن میں آیا, تو وہ ادن الارض سے بھی یہی اردن ندی کا کنارہ مراد ہے. ہم اس ندی کی زیارت کرتے ہیں, اللہ ہی آنکھیں اور یہ مبارک ندی جس کا ذکر اللہ نے قرآن مجید میں فرمایا. جب ہم تفسیر پڑھاتے تھے تو سوچتے تھے کہ یہ اردن ندی کوئی بہت بڑی ہوگی کہ اس کا اللہ نے قرآن میں ذکر فرمایا, اور وہاں جا کے دیکھے تو ایک چھوٹی سی ندی کی مانند, چھوٹی سی نالے کی طرح وہ ندی, کتنی مقدس اور کتنی متبرک وہ ندی. اور تیسرا, حضرت مریم کی پرورش کے معاملے میں جب بیت المقدس کے ائمہ کے درمیان اختلاف ہوا اور وہ قرآن اندازی کرنے کے لیے گئے, تو تفسیری روایت کے مطابق اسی بحر ندی اردن کے اندر انہوں نے اپنے قلم ڈال کر کے قرآن اندازی کی تھی. ایسے قرآن کے کتنے واقعات اس ندی سے وابستہ ہے, اس کی الحمدللہ ہم لوگوں نے زیارت کی اور پھر ہم لوگ پہنچے. تو اسرائیل کی سیکیورٹی والوں کے پاس امیگریشن کسٹم وغیرہ کروانے کا, لیکن میں خدا کے گھر میں بیٹھ کر کے آپ کو کہتا ہوں اللہ کے فضل و کرم سے اتنی آسانی ہوئی, اللہ کی مدد آئی کہ ایک سوال نہیں اور ایک چیز کی چیکنگ نہیں, اور تھوڑی دیر کے اندر الحمدللہ امیگریشن کسٹم سب کچھ ہو گیا, تھوڑی ہی دیر کے اندر. اور ہم ماشاءاللہ بارڈر پاس کر کے جب وہاں فلسطین سے گاڑی ہم کو لینے آئی تھی, تو اس میں جو عرب ساتھی لینے آئے تھے انہوں نے پہلے آ کے مجھے عربی میں مبارکبادی دی کہ شیخ میں آپ سب کو مبارکبادی دیتا ہوں کہ آپ بہت جلدی ساری کاروائی پوری کر کے آ گئے, میں آپ سب کو مبارکبادی دیتا ہوں. کہ بعض مرتبہ ایسا ہوتا ہے کہ میں صبح سے لے کر رات تک اپنے آنے والے ساتھیوں کے انتظار میں یہیں بیٹھا رہتا ہوں, اتنی لمبی لمبی یہاں پر کاروائیاں ہوتی ہیں. اور دوسری بات میں آپ کو یقین کے ساتھ بتاؤں کہ ہم کہتے ہیں سارے جہاں سے اچھا ہندوستان ہمارا, وہ وہاں سمجھ میں آتا ہے. جب میں وہاں امیگریشن کروا رہا تھا تو اسرائیل کی یہودی لڑکیاں جب میری پاسپورٹ دیکھی کہ انڈین پاسپورٹ, تو ہم لوگوں کو مانوس کرنے کے لیے کہتی ہے نمستے نمستے انڈیا, نمستے انڈیا نمستے. میں نے کہا یس آئی ایم فرام انڈیا, آئی ایم انڈین, گریٹ انڈیا, میں نے اس کو کہا. تو بہت خوشی خوشی پھٹافٹ ہم لوگوں کے سامان, ایک بیگ بھی نہیں کھلوائی, کسی کی پیٹی بھی نہیں کھلوائی, اور پھر ہم لوگ عافیت کے ساتھ جو ہے نکل گئے. گاڑی میں بیٹھے تو میں نے اپنے گائیڈ سے پوچھا, نئے گائیڈ آئے بدل گئے؟ میں نے کہا پہلے کہاں جانا ہے؟ تو اس نے کہا کہ ہم سب سے پہلے شہر اریحا جائیں گے. واہ واہ, میں نے کہا کہ ایمان تازہ ہو گیا. اریحا کے معنی آتے خوشبو کے, انگریزی میں اس کو جیریکو شہر کہتے ہیں اور عربی میں اس کو اریحا شہر کہتے ہیں. قرآن مجید کی بہت ساری باتیں اس شہر اریحا سے وابستہ ہے. یہ دنیا کا بہت پرانا شہر ہے, کم از کم 10,000 سال پرانا شہر مانا جاتا ہے. اور حضرت عیسیٰ علیہ السلام نے ایک چلہ پورے 40 دن اریحا شہر کے ایک پہاڑ کے اندر قیام فرمایا تھا. وہ پہاڑ وہ گار بھی موجود ہے جہاں عیسیٰ علیہ السلام نے چلہ گزارا تھا. ہم اریحا شہر میں پہنچے, ایک فلسطینی بھائی کی دکان سے بہت سارے فروٹ خریدے, اور خریدنے کے بعد میں نے کہا کہ چلو جلدی مجھے تو مسجد اقصی کی بیچینی ہے وہاں پہنچنے کی. تو انہوں نے کہا کہ ابھی تو مسجد اقصی سے پہلے حضرت موسیٰ علیہ السلام کے مزار پر جانا ہے, وہ راستے میں آتا ہے. چنانچہ ہم اریحا شہر سے نکلے اور نکل کر کے گاڑی آگے چلی تو ایک پہاڑی علاقے میں, تو بالکل حدیث سمجھ میں آوے. حدیث پاک میں آتا ہے نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, چونکہ حضور نے معراج کی رات میں موسیٰ علیہ السلام کو دیکھا تھا کہ وہ قبر میں کھڑے کھڑے نماز پڑھ رہے ہیں, معراج کی روایت میں آتا ہے. تو اس میں حضور نے یہ بھی فرمایا, حدیث میں ہے کہ میں تم کو لے جا کے موسیٰ علیہ السلام کی قبر بتلا سکتا ہوں, ایک لال رنگ کے ٹیلے کے پاس راستے کے قریب حضرت موسیٰ علیہ السلام کی قبر موجود ہے. یہ حدیث کی دونوں نشانی, آقا صلی اللہ علیہ وسلم پر ایمان تازہ ہو جاتا ہے، لال لال رنگ کے سرخ ٹیلے، اور وہاں راستے کے بالکل قریب ایک چھوٹی سی مسجد جو سلطان صلاح الدین ایوبی رحمتہ اللہ علیہ نے اپنے زمانے میں بنائی تھی، اسی مسجد کے اندر حضرت موسیٰ علیہ السلام کی قبر مبارک موجود ہے. وہاں پر پہنچے تو میں نے ساتھیوں کو کہا، کہاں ہو تم؟ معلوم ہے یہ اللہ کے وہ جلیل القدر نبی ہے کہ قرآن کے 28 پاروں میں اللہ نے ان کا ذکر فرمایا ہے، 28 سپاروں کے اندر، 14 اور 29 میں نہیں ہے، باقی 1 سے لے کر 30 تک 28 پاروں میں اللہ کے اس جلیل القدر نبی کا ذکر خیر موجود ہے. اور چاروں طرف بڑی بڑی جالیاں لگی ہوئی ہیں، اور اندر یعنی جالی سے ہم قبر مبارک کی زیارت کر سکتے اطمینان سے، لیکن اللہ کی مدد آئی، ایک انگلینڈ کے وی آئی پی آدمی آئے، ان کی وجہ سے وہ تالا کھل گیا. کھل گیا تو اس کے اندر جو ہے، ہم لوگ سب ساتھی آپس میں گجراتی بات کرتے، میں نے ان کو کہہ دیا تھا کہ دیکھو یہاں گجراتی میں ہی بات کرنے کی، اس لیے کہ دوسری ہماری سب زبان کو سمجھنے والے ممکن ہے کہ یہاں موجود ہے، لیکن گجراتی سمجھنے والا کوئی نہیں ہوگا، اس لیے آپس کی بات چیت اپنے کو اپنی گجراتی بھاشا میں ہی کرنے کی. تو وہ جو انگلینڈ کا وی آئی پی گروپ آیا ہوا تھا، اس میں ایک دو ساتھی اتفاقاً اصلاً گجراتی تھے، انہوں نے میری گجراتی زبان سنی تو وہ فوراً مجھے پوچھنے آیا، تمہیں کہیں نہ، میں نے پوچھا تمہیں کہیں نہ، تو تعارف ہوا. تو ان کی برکت سے جو دروازہ کھولا تو جو وہاں کے آفیسر لوگ تھے وہ کسی کو اندر نہیں جانے دیتے، صرف وہ انگلینڈ کے گروپ کو، لیکن وہ انگلینڈ کے گروپ والوں نے خود سفارش کی. جب ان کے ساتھ میرا پورا مکمل تعارف ہو گیا میں کون ہوں کہاں کا ہوں، تو انہوں نے ان کو خود کہا کہ نہیں ان کو تو ہم اندر بلائیں گے ہی بلائیں گے، چونکہ یہ ہم کو سنائیں گے حضرت موسیٰ علیہ السلام کے بارے میں، اور یہ ہمارے بہت بڑے عالم دین ہیں. تو الحمدللہ ان کی برکت سے بالکل حضرت موسیٰ علیہ السلام کی قبر مبارک کے متصل کھڑے ہوئے، اور پھر ایصال ثواب دعا وغیرہ اور موسیٰ علیہ السلام کا واقعہ ان حضرات کو کچھ سنایا، اور پھر ہم لوگ وہاں سے باہر نکلے. تقریباً 3:30 بج چکے تھے، لیکن میں نے ساتھیوں کو کہا کہ ظہر تو تاخیر سے صحیح مسجد اقصی جا کے ہی پڑھیں گے، 1000 کا ثواب لینے کا تو پھر کیوں ہم لوگ چھوڑے، ہم وہیں جا کر کے ظہر کی نماز پڑھیں گے. چنانچہ حضرت موسیٰ علیہ الصلوۃ والسلام کی قبر مبارک سے نکلے. بیچ میں ایک بات یہ بتلا دوں کہ ایک پہاڑ ہے جس کا نام ہے نیبو، یہ نیبو پہاڑ جارڈن کی بارڈر میں آتا ہے، وہاں ایک مؤدب نام کا گاؤں ہے. نیبو پہاڑ میں مؤدب نام کے گاؤں میں حضرت موسیٰ علیہ السلام کا انتقال ہوا تھا، اور موسیٰ علیہ السلام نے وصیت فرمائی تھی کہ مجھے بیت المقدس کے قریب میں لے جا کر کے دفن کرنا. چنانچہ لوگ ان کا جنازہ لائے اور بیت المقدس کے قریب میں اس ٹیلے کے پاس لا کر کے حضرت موسیٰ علیہ الصلوۃ والسلام کو دفن کیا گیا تھا. وہ نیبو پہاڑ بھی دیکھا اور مادب شہر بھی دیکھا جس میں حضرت موسیٰ علیہ السلام کا انتقال ہوا تھا. حضرت موسیٰ علیہ السلام کی قبر مبارک سے فارغ ہو کر کے ہم لوگ جو ہے بیت المقدس پہنچے. اب یہ بیت المقدس اور مسجد اقصی، اس کو ذرا سمجھنے کی ضرورت ہے. وہاں بہت ساری چیزیں، بیت المقدس جس کو قدس بھی کہتے ہیں اور اسی کو یروشلم بھی کہتے ہیں، اسی کو جیروسلم بھی کہتے ہیں، اور اسی کو ایلیا بھی کہتے ہیں، یہ سب ایک ہی جگہ کے نام ہیں. یہ ایک بہت بڑا شہر ہے اور پورے شہر کے چاروں طرف بہترین مضبوط دیواریں بنی ہوئی ہیں، اور اسی کے بیچ کے اندر مسجد اقصی بھی ہے، اور دوسرے نبیوں کی سب یادگار چیزیں بھی وہاں پر موجود ہیں. تو سب سے پہلے ہم لوگ ایک دروازے سے داخل ہوئے، بہت چلنا پڑتا ہے، چلتے 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 قدس میں جب ہم لوگ داخل ہوئے تو دروازے ہی کے اوپر وہاں فروٹ سب رکھے ہوئے تھے. تو میں نے سب ساتھیوں کو کہا دیکھو یہاں کے پھلوں کی سائز دیکھو تو قرآن کی آیت سمجھ میں آئے گی، الذی بارکنا حولہ لنریہ من آیاتنا. بلا مبالغہ کہتا ہوں کہ فلسطین کے سنترا اور موسم بھی ہمارے یہاں کے چھوٹے تربوز کی سائز میں ہوتے ہیں. واقعی اللہ کی برکت، الذی بارکنا حولہ لنریہ من آیاتنا. اور تربوز تو بڑے بڑے پندرہ بیس بیس آدمی مل کر کے بھی ایک تربوز نہیں کھا سکے، اتنے بڑے بڑے ماشاءاللہ، اور انجیر اور زیتون، پھلوں کی بھرمار مسجد قدس کے دروازے کے اوپر. ہم داخل ہوئے مسجد کے اندر اور جلدی سے آگے بڑھے. آگے بڑھ کر کے ہم لوگ انبیاء